السلام عليكم ورحمة الله وبركاته. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم لك الحمد كما أنت أهله، فصل على محمد كما أنت أهله، وفعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد كما تحب وترضى له. وہ کیسا کریم ہے جس نے زندگی کے سانس، زندگی کی سانسیں اور لمحے ہمیں عطا کر کے پھر اپنی ذات تک پہنچنے کی راہیں بھی دے دی، راستے بھی دے دی. اسلام ایک واحد مذہب ہے جس کا پیپر آؤٹ ہو چکا ہے امتحان سے پہلے. امتحان سے پہلے اور پیپر آؤٹ ہو جائے اس کو دھاندلی کہتے ہیں، لیکن اسلام میں پیپر آؤٹ ہو جانا اس کو رحمت کہتے ہیں. میرے رب نے فرما دیا یہ کر لو، یہ چیزیں ہیں، یہ سوال ہیں، یہ جواب ہیں، یہ سوال ہیں، یہ جواب ہیں، یہ سوال ہیں، یہ جواب ہیں، بس یہ کر لو، یہ منزل ہے اور انشاءاللہ تمہیں کامیابی ملے گی. یہ سوال، یہ جواب. اسلام کا نظام انوکھا نظام ہے، اور اسلام کا نظام ایک ہستی کے گرد گھوم رہا، وہ اس کی شان کریمی ہے، وہ کریم کی ہستی ہے، وہ اللہ جل شانہ ہے، اسی کے گرد اسلام کا نظام گھوم رہا ہے. قدم قدم پہ جو مولا نوازنے پہ آ جائے بندے کو، کہ بندہ ایک قدم اٹھائے اور میرا رب تین قدم اٹھائے، دس قدم اٹھائے اس کی طرف چلنے میں، اس کی طرف آنے میں، اور بندہ چل کے اور رب دوڑ کے آئے، تو اس سے بڑی کریمی کیا ہوگی، اور اس سے بڑا فضل کیا ہوگا، اور اس سے بڑی شفقت اور عطا کیا ہوگی. خوش سے سوچیں کہ میرے رب نے میرے آپ کے ساتھ معاملہ کیا کیا ہے. چھوٹے چھوٹے عمل پہ اجر دے دیا، چھوٹے چھوٹے عمل پہ. پہلے دور میں باجماعت نمازیں نہیں تھیں، پچھلے جتنے مذاہب میں ان میں قرآن کا، یعنی ان کی کتاب کا حافظ نہیں تھا، تورات کا کوئی حافظ نہیں تھا، صرف نبی تھا، انجیل کا نبی تھا، زبور کا نبی تھا، اس دور کا جس پہ تھی. نماز باجماعت نہیں تھی، ہر بندہ اپنی تسبیحات پڑھتا تھا. اس امت کو یہ نعمتیں ملی ہیں، اس امت پہ یہ فضل ہوا ہے، اس امت پہ یہ کرم ہوا، اور اس امت پہ احسان ہوا کہ اللہ جل شانہ نے اتنی بڑی عطائیں اور اتنی بڑی نعمتیں اس امت کو عطا کر دی ہیں، اور عطا بھی کر دی ہیں، اور ساتھ یہ بھی دے دیا کہ اس طرح کرو گے تو یہ نعمتیں بچی رہیں گی، کچھ یہ کرو گے تو یہ نعمتیں بچی رہیں گی، ساتھ یہ بھی کر دیا. دیکھیں، ایک ہے نعمت اور ایک ہے اس کا ملنا، اور اگلا مرحلہ یہ ہے کہ اس کا بچنا. نعمت بہت مشکل سے ملتی ہے، پر اصل چیز اس کا بچانا ہے، اور خوش قسمت وہ ہے جس کی نعمت بچ جائے. دولت مند کی نیند ختم ہو جاتی ہے، خوش قسمت دولت مند ہوں گے جن کی نیند باقی ہوگی. کھانا کم ہو جاتا ہے، خوش قسمت دولت مند ہے جن کا کھانا بہتر ہو، یا پہلے سے بہتر ہو، یا اتنا ہو. نعمت بچائیں کیسے؟ آج آنکھ ہے، کل بھی ہو. میرے پاس کتنے آئے جن کی آنکھیں تھیں، اس کے بعد چھن گئی. میرے پاس کتنے آئے جن کی ٹانگیں تھیں، اس کے بعد لولے لنگڑے ہو گئے، اپاہج محتاج ہو گئے. میرے پاس کتنے آئے جن کے پاس گھر تھا، بک گیا، آج کرائے کے گھر میں ہیں. اور میرے پاس کتنے آئے جن کی دکانیں تھیں، پر آج وہ کسی تھیلے میں اور ریلی میں اور تھڑے میں بیٹھے ہیں. میں فیصل آباد میں گیا، ایک صاحب مجھے ملنے آئے. میں نے کہا کیا کہتے ہو؟ کہ یہاں اتوار بازار لگتا ہے تو اس میں تھڑا لگاتا ہوں. خاموش ہو گیا. اور اس کا وہ وقت تھا کہ اس کے والد کی زمینیں تھیں, اور اس دور میں نئی نئی آئی تھی یہ پجیرو ٹائپ یہ چیزیں گاڑی, اور ان کے پاس گاڑی تھی یہ سن سیٹر گاڑی نئی نئی آئی تھی ان کے پاس تھی, اور وہ معزز تھے اور ان کا بہترین رقبہ تھا, ذمہ دار تھے اور ایک اچھا گھر تھا. زندگی کا کچھ نہ رہا. میں نے پوچھا کسی بھائی کا کوئی رقبہ بچا ہوا ہے؟ کہ لگا ہاں ایک بھائی کا تھوڑا سا بچ گیا ہے, باقی سب کا بک گیا ہے. اور میرے گھر کے حالات یہ ہیں کہ میں اتوار بازار میں اپنا گزارا چاہ کے کر لیتا ہوں. ایک ہے مال کا ملنا, ایک ہے اس کا بچ جانا, ایک ہے نعمت کا ملنا, اگلا مرنا اس سے زیادہ مشکل ہے. بچ جائے, یہ نعمت میرے کام آئے. کتنے ایسے ہیں جو حسرت سے دیکھ رہے ہوتے ہیں, نعمت خود کمائی ہے پر اس کو بچا نہ سکے, حسرت سے دیکھ رہے ہوتے ہیں اور اس کو بچا نہ سکے اور وہ بچ نہ سکے. اپنے ہاتھوں سے ساری نعمتیں ضائع ہو گئیں. وہ آنکھ کی نعمت ہے, وہ کان کی نعمت ہے, وہ دل کی نعمت ہے, وہ چال کی نعمت ہے, وہ ڈھال کی نعمت ہے, وہ کھانے کی نعمت ہے, وہ سانس لینے کی نعمت ہے, وہ نعمت نہ بچ سکے. نعمت جب بھی جاتی ہے یا بے قدری سے جاتی ہے, آزمائش کے علاوہ کی بات کر رہا ہوں, آزمائش تو انبیاء پہ آئی. نعمت جب بھی جاتی ہے یا بے قدری سے جاتی ہے, نعمت کی بے قدری سے یا حقارت سے جاتی ہے, حقارت سے کسی دوسرے کو اس نظر سے دیکھ لیا اور اپنے آپ کو خودبینی اور بدبینی, اپنے آپ کو اعلی نظر سے دیکھا اور دوسرے کو ہلکی نظر سے دیکھا, میرا رب کو بڑی غیرت آتی ہے, غیرت آتی ہے. جو نعمتیں مزید ملنی تھیں وہ بھی چھن جاتی ہیں, جو نعمتیں اور ملی تھیں وہ بھی چھن جاتی ہیں. بدبینی, دوسرے کو دیکھنا, نماز پڑھ رہا کرے نماز دکھاوے کی کر رہا, صدقہ کر رہا کریے شہرت کے لیے کر رہا, کیا پتا اس کے دل میں شہرت نہ ہو, تو نے اس کا دل چیر کے دیکھا. اور نماز دکھانے کی نہ پڑھ رہا ہو, اللہ کے لیے پڑھ رہا ہو اور اللہ کے دکھانے کے لیے پڑھ رہا ہو. جس کو بھی نعمت ملی ہے قدردانی سے ملی ہے, نعمت کی قدردانی سے, ایک اور دوسرا حقارت نہ کرنے سے, نگاہ عیب گینی سے, جو دیکھا اہل عالم کو کوئی کافر کوئی مشرک کو زندگی اکبر تھا. میں نے نگاہ عیب سے دیکھا دنیا کو, تو کوئی کافر تھا کوئی مشرک تھا کوئی بہت بڑا مردود تھا زندگی اکبر تھا, لیکن جب اپنے عیبوں پہ نظر پڑی تو نظر میں کوئی برا نہ رہا. آپ نعمتوں کے چھننے کے احساس کو ذہن میں لائیں کہ یہ نعمتیں کب چھنتی ہیں. کوئی بھی نئی مشین لیں, وہ چھوٹی سی مشین ہے یا گاڑی ہے, اس کا استعمال کرنے کا طریقہ لکھا کیوں جاتا ہے. فریج لیں تو فریج کے ساتھ ایک کتاب ملتی ہے, لکھا اس لیے جاتا ہے کہ آپ اس نعمت سے استفادہ صحیح طور پہ کریں, کہیں یہ نعمت آپ سے چھن نہ جائے, چھننے سے مراد خراب نہ ہو جائے, نقصان نہ ہو جائے, ایکسیڈنٹ نہ ہو جائے, نعمت نہ چھن جائے. اس نعمت کے نہ چھننے کا دوسرا نام وہ کتاب ہے, بروشر ہے, جو کہ آپ کو ہیلپ دیتی ہے, مدد دیتی ہے. کتنی خوش قسمت ہے کہ غریب ہے متکبر نہیں ہے, خوش قسمت ہے غریب ہے متکبر نہیں ہے. میرے پاس پچھلے ہفتے ایک صاحب آئے, غربت کی آخری انتہا ان کی زندگی میں, غربت کی آخری انتہا ان کی زندگی میں باتیں کر رہے تھے, بار بار اپنی قوم کا نام لے رہے تھے, قوم کا نام نہیں لیتا, آپ کو پتا تھا میں اس قوم کا ہوں, اس قوم والے تو بس کسی کی سنتے نہیں. پھر کہے اس قوم والے آپ کو پتا تھا ہے, وہ فلاں مجھے کہا اس بندے نے, मैंने कहा मैं तुझे सलाम नहीं कहूंगा, मैं अपने घर से खाता हूँ, उसकी बातें बता रहा हो और मुझे मदीने वाले की बात याद आ रही हो कि गरीब और मुतकब्बर प्राउड, एक गरीब है और एक मुतकब्बर है। अल्लाह के हबीब ने मरहूम है उस बंदे पे लानत भेजी है जो गरीब हो और मुतकब्बर हो, और लानत को हम नहीं समझते। अल्लाह मुझे आपको जिंदगी में नस्लों को बचाए लानत से, जिस कौम पे, जिस कबीले पे, जिस हद पे लानत पड़ जाती है, उनके हरे सूख जाते हैं और उनकी खुशियां वीरान हो जाती हैं, उनकी नस्लों में बीमारियां, परेशानियां, दुख, मुकदमात, मुश्किलात, मसाइल दर बदल हो जाती है, जिनकी नस्लों पे, जिनके खानदानों पे लानत पड़ती है। ये अर्श की एक फटकार है, ये आसमानी एक अजाब है लानत, कि जो किसी बंदे पे पड़ जाए। हमें अपनी नेमतों को बचाना है, आंख वाली नेमत, कान वाली नेमत, इधर रिस्क मिल रहा है, ये नेमत है। जो आज रोटी मिली है ये नेमत है, जो साफ सुथरे पानी का गिलास मिला है ये नेमत है, आज एक कदम उठा दूसरा कदम उठ गया ये नेमत है। ये नेमत बची कैसे? अस्पतालें, पागलखाने भरे हुए हैं, पागलों की तादाद बढ़ रही है, नफ्सियाती मरीजों की तादाद बढ़ रही है। इस बात की दलील है कि ये वो लोग हैं जिनसे नेमत अल्लाह ने ले ली, चाहे वो सेहत की नेमत थी, चाहे वो अकल की नेमत थी, चाहे वो शऊर की नेमत थी, चाहे वो एहसास की नेमत थी, चाहे वो इदराक की नेमत थी, कोई नेमत थी। नेमतों की बेकदरी से नेमत चली जाती है और नेमत की कदरदानी से नेमत सदा बाकी रहती है, नेमत की कदरदानी से नेमत सदा बाकी रहती है। रब ने रिस्क की नेमत दी, तनख्वाह की शक्ल में, दुकानदारी, जिम्मेदारी, सनत, तिजारत, किसी भी शक्ल में रब ने रिस्क की नेमत दी। ये नेमत मिली मुझे आपको, अब इसकी कदरदानी दो रास्ते हैं, एक सही रास्तों पर खर्च करना और दूसरा अल्लाह के लिए खर्च करना। दुनिया का खुशकिस्मत इंसान वो है जिसको मियां बीवी पे और जिसको बच्चों पे खर्च करना का दिल अल्लाह दे दे। बच्चों पे खर्च करने का दिल, बीवी पे खर्च करने का दिल, वो भी खुशकिस्मत इंसान है। इत्तेदाई के रास्तों में खर्च करना, जरूरत के मुताबिक खर्च करना। मेरे पास कई केस आते हैं कि मियां बहुत तंगी देता है। हमारे बच्चे कहते हैं हमारा बाप हमें बहुत तंगी देता है, बाहर खर्च कर लेता है, दोस्तों पर खर्च कर लेता है, पर हमारे पर खर्च नहीं करता, हमें बहुत जलील करता है। खुशकिस्मत मर्द है जो अपने घर वालों पर खर्च करे, और अफजल तरीन सदका घर वालों पर खर्च करना है, और हैरत अंगेज तौर पर यह नेमत है। और घर वालों पर खर्च करना रिस्क को बचाता है और रिस्क इससे बच जाता है, और अल्लाह की नेमतें मिल जाती हैं और करीम की अताएं बढ़ जाती हैं घर वालों पर खर्च करने से। हमने अपनी नेमत बचानी है। जितनी भी बड़ी बड़ी इमारतें बनती हैं, इसमें तहफजात सबसे पहले होते हैं, इमारत की तामीर उससे बाद होती है। जितनी बड़ी बड़ी कंपनी है वो तहफजात बहुत ज्यादा देती हैं। हमारे इस्लाम ने अजीब तहफजात दिए हैं मुझे आपको, हर जिंदगी के शोबे में तहफजात दिए हैं, हर जिंदगी के मामले में तहफजात दिए हैं कि हमारी चीजों की हिफाजत हो जाए, बेटों की हिफाजत हो। मांग मांग के बेटा मिला और जब बेटा हुआ खुशियां। एक दरवेश के पास गए कि हजरत आज से इतने साल पहले आपसे दुआ कराई थी, अल्लाह ने बेटा दिया था, اب بیٹا جوان ہو گیا ہے, بڑا ہو گیا ہے, اب دعا فرمائے اللہ اس کو موت دے دے. مجھے کتنی ماؤں نے پوچھا کوئی ایسا وظیفہ ہے کہ میرا بیٹا مر جائے, ہمیں بتا دے, میں کروں گی. ماں سے بڑھ کے محبت کرنے والا کوئی نہیں. جس ماں کی محبت کی مثالیں میرا رب دیتا ہے, ایک خاندان نے مجھے کہا کہ ان سے ہم نے بات کی ہے, وہ زیادہ پیسے مانگتے ہیں, اتنے لاکھ مانگتے ہیں. اس دور میں بتا رہے تھے, غالباً مجھے یاد ہے رمضان المبارک کا مہینہ تھا, 2.5 لاکھ کہا, اتنے مانگتے ہیں. ہم کہتے ہیں تھوڑے میں کام کرتے ہیں, پر کروانا کیا تھا, اپنے حقیقی بیٹے کو قتل کروانا تھا, اپنے حقیقی بیٹے کو قتل کرانا تھا. اور پھر وہ قتل ہو گیا, بڑے انوکھے انداز سے ہوا. اس نے جو کرنا تھا وہ کر لیا. ماں کی آہی دعائیں اور ماں کو کہیں سے کلام ملا, اور اس نے جو پڑھا وہ کے گڑ گڑا کے پھڑک کے مر گیا, ختم ہو گیا, قتل ہو گیا. اولاد نعمت ہے اور بہت بڑی نعمت ہے. اس اولاد کا کی نعمت باقی رہے, نعمت سدا سلامت رہے, یہ کیسے رہے گی؟ نعمت باقی رہے اور نعمت سدا سلامت رہے, یہ کیسے رہے گی؟ اولاد کے لیے کیا کرنا پڑے گا؟ رزق نعمت ہے اور سدا سلامت رہے, اس کے لیے کیا کرنا پڑے گا کہ رزق باقی رہے؟ آج اگر میرا ہاتھ کشادہ ہے یا میرا گزارا ہو رہا, کل کبھی میرے ہاتھ کی کشادگی رہے اور میرا گزارا ہوتا رہے اور میری نسلیں شاد آباد رہے اور آسودہ رزق لیتی رہے, کشادہ رزق لیتی رہے, کھلا رزق ان کے ساتھ چلتا رہے, یہ کیسے ہوگا؟ اس کا تحفظ کیسے ہوگا؟ اس کی حفاظت کیسے ہوگی؟ پوری دنیا پیٹرول کے تحفظات میں لگی ہوئی ہے. وہ کہتے ہیں کہ پانی کے تحفظات میں جھگڑے ہو رہے ہیں کہ پانی حفاظت کر لو, آنے والا وقت پانی کم ہوگا, آنے والے وقت میں درخت کم ہو رہے, آنے والے وقت میں برف کم ہو رہی, آنے والے وقت میں آپ کا ایندھن کم ہو رہا, آنے والے وقت میں ضروریات بہت کم ہو رہی, وسائل کم ہو رہے, مسائل بڑھ رہے. ہر بندہ پوری دنیا میں جنگیں لگی ہوئی ہیں, اور پوری جنگیں جو لگی ہوئی ہیں صرف مسائل پہ قبضے کی جنگیں لگی ہوئی ہیں. کہیں پیٹرول ہے, کہیں معدنیات ہیں, کہیں نیچے گیس ہے, یہ سب وسائل کی جنگیں ہیں. تحفظات کے بچا لو آنے والے وقت کے لیے, اس کی حفاظت کر لو, یہ تحفظات کی جنگیں ہیں. میں چاہتا ہوں, آپ چاہتے ہیں کہ ہماری نسلوں میں ایمان باقی رہے. حضرت ابراہیم علیہ السلام جیسی عظیم ہستی نے اپنی نسلوں کے لیے تحفظ مانگا, مولا انہیں بت پرستی سے بچانا, تحفظ مانگا, اور اپنی نسلوں کے لیے مانگا کہ مولا انہیں نمازی بنانا. آپ ہر اتحیات میں پڑھتے ہیں نسلوں کے لیے. ہماری نسلوں میں رزق رہے, صحت رہے, عزت رہے, وقار رہے, شان و شوکت رہے. میں یہاں ایم اے کالج کے ساتھ ایک صاحب کے گھر گیا, کہنے لگے جی 100 کنال کا گھر تھا, سر گنگا رام کے وزیر تھے ان کا گھر تھا 100 کنال میں, اور آج وہ چھوٹے چھوٹے مرلوں میں تقسیم ہو گیا. 100 کنال میں ان کا گھر تھا. آج گھر ہے کل رہے, آج نعمت ہے کل رہے, آج سکون ہے کل رہے, آج چین ہے کل رہے. آج کی رات اگر میری اچھی گزری ہے, بغیر درد کی کروٹیں بدلتے کل بھی رہے. اب ہم اللہ کی حضور جائیں, مولا آپ ہی بتائیں یہ نعمت باقی کیسے رہے. تو اللہ پاک کی طرف سے ایک آواز آتی ہے, ایک پیغام ملتا ہے, میرے رب کی طرف سے پیغام ملتا ہے, اور وہ پیغام یہ ملتا ہے کہ تم قرآن میں پڑھو کہ جو میری نعمتوں کا شکر ادا کرے گا. کون سی آیت ہے؟ لئن, ہاں لئن شکرتم لازیدنک, جو میری نعمتوں کا شکر ادا کرے گا میں اس کی نعمتیں بڑھا دوں گا. شکر ہے کیا؟ شکر تین چیزوں کا نام ہے, غور سے سنیے گا. ایک ہے شکر زبان سے, ایک ہے شکر قدردانی سے, ایک ہے شکر لوٹانے سے. تین چیزوں کا نام شکر ہے. زبان سے شکر کہ مولا تیرا شکر ہے, اللہ تیرا احسان ہے, ہر پل شکر ہو, شکوا نہ ہو, ہر پل شکر ہو, شکوا نہ ہو کہ اللہ تیری رحمت ہے, تیرا شکر ہے, تیری عطا ہے, تیرا احسان ہے, تو نے مجھے اتنی نعمتیں دی اور تو نے مجھے اتنا تم مجھ پہ فضل کرم کیا. ہر سانس ہر لمحہ یہ کیفیت ہو. ایک شکر, میں نے تین چیزیں کون سی کہی ہیں, ایک شکر زبان سے اور قدردانی اور تیسرا لوٹانا. یہ تین چیزیں یاد رکھیے گا. اب میں پہلی چیز عرض کر رہا ہوں, زبان سے شکر, شکر لسانی زبان سے شکر. اور میرا اللہ زبان سے کہتا ہے کر شکر ادا کر, بندہ بھی کہتا ہے تھینک یو کہے, جزاک اللہ کہے, شکریہ کہے, مجھے سرپرائز دے اب میں خوش ہوتا ہے. میرا اللہ بھی کہتا ہے شکر زبان سے ادا کر. اللہم اعن علی ذکرک و شکرک و حسن عبادتک. اللہم اعن علی ذکرک, یا اللہم اعنی علی ذکرک اپنے لیے ہے تو اللہم اعنی علی ذکرک و شکرک و حسن عبادتک. میرا اللہ کہتا ہے نماز پڑھ لی, اب میرا شکر ادا کر. کھانا کھا لیا, الحمدللہ شکر ادا کر. شکر کی ادائیگی پہ میرا وعدہ ہے میں نعمتیں بڑھا دوں گا. بس رب سچا اور رب کا, ہاں آج فیصلہ کرے کہ سونا نہیں ہے, اور خاص طور پہ ایسے ہاتھ مار کے دونوں گھٹنوں پہ پوری سیٹنگ کے ساتھ. اگر آپ کے ساتھ کوئی بیٹھا ہو اس کو آواز نہ آتی ہو, سو رہا ہو گہری نیند میں, اسے پیار محبت سے اٹھا دیں. آج فیصلہ کریں کہ سونا نہیں ہے اور اپنی حالت تھوڑی سی بدل دیں, وہ ہاتھ جو رکھے ہوئے ہیں اس کو ہٹا دیں, سب مجاہد اس کے ہاتھ ہٹا دیں, سب ہٹا دیں. جتنی بھی مجاہد بیٹھے ہیں سب ہاتھ ہٹا دیں. میری اب کہتے ہیں کھانا دیا پینا دیا, میرا شکر ادا کر. نسلوں میں شکر کی برکتیں چلتی ہیں, نسلوں میں شکر کی برکتیں چلتی ہیں, نسلوں میں شکر کی برکتیں چلتی ہیں. اب نسلیں کھاتی ہیں اور نسلیں پہنتی ہیں, نسلوں میں شکر کی برکتیں چلتی ہیں نسلوں میں. اور دوسری چیز قدردانی ہے, نعمت ملی اس کی قدر کی. وقت نعمت ہے اس کی قدر کر, پانی نعمت ہے اس کی قدر کر, بجلی نعمت ہے اس کی قدر کر, گھر کی سواری چیزیں نعمت ہے اس کی قدر کر. جو شکر سے دور ہوتا ہے وہ شکوے پہ آتا ہے. دو چیزیں ہیں, یا شکر یا شکوا. وہ شکوا بادشاہوں کا, وہ شکوا محکموں کا, وہ شکوا عوام کا, وہ شکوا پڑوسی کا, وہ شکوا فرقوں کا شکوا, وہ شکوا زبانوں کا, فلاں علاقے کے لوگ ایسے شکوا کرتا رہتا ہے. میں مرچی دروازے کے اندر ایک خاندان رہتا تھا لاہور میں, بہت عروج تھا, بہت عروج تھا. پھر وہ خاندان وہاں سے بیچ کے چلا گیا, سب نے اپنا حصہ لے لیا, آبائی مکان تھا. پھر لاہور کے ایک کونے میں چلے گئے, آج بھی وہ لاہور کے ایک آخری کونے میں رہتے ہیں. میں ڈھونڈتا ڈھونڈتا وہاں پہنچا, غربت کی انتہا, فقر کی انتہا, گھر کے اندر کسنا پرسی کی انتہا. یہ کمرہ ہے, چھت نہیں ہے, اور کھڑکیاں دروازے نہیں ہیں. اس کے اوپر ایک پرانا سا ترپال ڈالا ہوا ہے اور اس میں بھی سوراخ ہو گیا ہے, اور ادھر جون جولائی کی سخت گرمی ہے, اور نیچے چارپائی نہیں ہے, ایک تختہ بچھا ہوا ہے اور اس میں بوڑھے بوڑھی زندگی گزار رہے. سامنے ایک کمرہ ہے, وہ بھی اچھی حالت میں, اس میں بہو بیٹا رہتا ہے. بہو کمرے کے اندر اس اپنی ساس کو نہیں آنے دیتی, اور ساس کی حالت جا کے میں جب قریب بیٹھا, میرا گمان اور اندازہ تھا کہ شاید کتنے مہینوں سے وہ نہائی نہیں. میرے پاس ایک سال آئے رہے تھے جو ان کے پڑوسی تھے, وہ بھی پہلے وہیں کے رہنے والے تھے, اندرون موچی دروازے کے. میں نے ان سے تذکرہ کیا, مجھ سے کہنے لگے ہمارے وہ پڑوسی تھے, انہوں نے ساری زندگی عیاشی میں زندگی گزاری. پھر اب ان کے بیٹے تھے, بڑے ہو گئے, لوگوں سے پیسے لیتے تھے, چیزیں لے لیتے تھے. جب وہ اگر لینے آتے تھے تو ان کو مارتے تھے, چیزیں کھا جاتے تھے, مال غصب کر جاتے تھے. اور یہ خاتون جو آج تختے پہ پڑی ہے, ان کے خاوند کا رش پر موٹر سائیکل ہوتا تھا, اپنے شوہر کے ساتھ بیٹھ کے لاہور میں پھرتی تھی. اس وقت یہ جوان تھی اور اس کی سانس بوڑھی تھی, اور یہ اپنی سانس کے ساتھ ویسا کرتی تھی. کہ ہم نے آنکھوں سے دیکھا, ہم نے آنکھوں سے دیکھا, وہ انہوں نے آنکھوں سے دیکھا, یہ میں نے آنکھوں سے دیکھا. اللہ کے ہاں قدردانی کی بہت قیمت ہے. میرے پاس ایک خاندان آیا, انہوں نے بتایا کہ ہماری ساس نے اپنی ساس کے ساتھ ایسا کیا. میں نے کہا اللہ سے مانگ, اللہ اب یہ ترتیب ختم کر دے مکافات کی. تو اللہ سے مانگ بھی صحیح اور اپنی ساس کے ساتھ وہ معاملہ نہ کرنا, کیونکہ اس نے تیرے ساتھ کا معاملہ کرنا کرنا ہے, پر تو نہ کرنا, تو درگزر 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 کرتی جا کرتی جا. رب تیری نسلوں سے جو وہ نظام چلا آ رہا وہ دور کر دے گا. باپ کو گھسیٹ کے جا رہا تھا اور اس کے گلے میں پھندا ڈال کے گھسیٹ کے جا رہا تھا, اور آگے جا کے باپ کہنے لگا بیٹا اب بس آگے نہ گھسیٹنا ورنہ تو ظالم ہو جائے گا. اس نے ہی رک دیا, اس نے کہا اب ظالم نہیں ہوا. کل نہیں, تو نے اب انصاف کیا ہے, میں نے ہی اتنا اپنے باپ کو گھسیٹا تھا, لیکن اب آگے نہ کرنا ورنہ ظالم ہو جائے گا. جیسی کرنی ویسی بھرنی, نہ مانے تو کر کے دیکھ. دوزخ بھی ہے, جنت بھی ہے, محشر بھی ہے, مر کے دیکھ. نعمتوں کی قدردانی اللہ کے ہاں بہت پسندیدہ ہے. باپ نعمت ہے, بیوی نعمت ہے, پاکیزہ رشتہ نعمت ہے, اولاد نعمت ہے. کل ہمارے ایک رشتے دار کا فون آیا کہ جی میرا بیٹا جو ہے, وہ بیٹا اور باپ کی آپس میں انبن ہو گئی ہے, دو بیٹوں کی اور باپ کی انبن ہو گئی ہے, اور وہ نہیں کرتا, میں آپ کے پاس بھجوا دوں. میں نے کہا بھجوا دو, اور اس کے پیچھے یہ ہے کہ ماں اور باپ سارا دن اولاد کو ڈانٹتے اور ذلیل کرتے ہیں. بدتمیز, بکواس نہ کر, یہ عام سی بات ہے. اور پھر کہتے ہیں اولاد ہماری عزت نہیں کرتی, اولاد ہمارا ادب نہیں کرتی. پھر مائیں کہتی ہیں آج وہ دور آ گیا ہے کہ تو اولاد بن جا اس کو باپ بنا دے, تو اولاد بن جا اس کو ماں بنا دے, اس کا ایسا احترام کر. اولاد کا شریعت نے اولاد کا احترام سکھایا ہے, اور اولاد کو باپ کا احترام سکھایا, اور والدین کو اولاد کا احترام سکھایا ہے. جو والدین اور والدہ یا والد اولاد کو ذلیل کرتے رہتے ہیں ڈانٹ کے نام پہ, اچھا ان کے پیش نظر ہوتے کہ ہم ان کی ترقی کر رہے ہیں, تعلیم کے نام سے, ادب کے نام پہ سلیقہ سکھا رہے, ان کو ڈگریاں دلوانی ہیں, یہ بڑے ہو کے ہمارا سہارا بنیں گے؟ نہیں بنیں گی. اور بڑے ہو کے بدتمیز بنیں گے، بے ادب بنیں گے، پھر کہو گے کہ ہماری اولاد ہماری جو ہے رستاخ ہو گئی ہے، تم نے بنیاد غلط رکھی تھی، اس اولاد کی قدم قدم پہ توہین کی تھی، تذلیل کی تھی، اس کو ذلیل کیا تھا، اس کو ذلیل کیا تھا. اچھا، پہلے ماں باپ بوڑھے ہوتے ہیں، پھر بچے چھوٹے ہوتے ہیں، پھر ماں باپ چھوٹے ہو جاتے ہیں، بچے بڑے ہو جاتے ہیں، بوڑھے ہو جاتے ہیں، ان کی طاقتیں کمزور ہو جاتی ہیں. میں نے خود دیکھا، ایک بیٹا ڈنڈا ہاتھ میں لے کے کھڑا ہے، باپ کھڑا ہے، اور باپ وہ تھا جو بھرے بازار میں بچے کو ایسے اٹھا کے دھن دیتا تھا، اور بچہ کچھ نہیں کر سکتا تھا. وہ ڈنڈا اٹھا کے کھڑا ہوا ہے. پہلے ہوتا تھا گھر میں کپڑے دھونے والا ڈنڈا، تھاپی ہوتی تھی نا کپڑے دھونے والی، وہ اٹھا کے کھڑا ہوا ہے اور باپ کو اور ماں کو کہہ رہا ہے خبردار میرے قریب نہ آنا، اور وہ چپ کر کے بیٹھے ہیں، انہیں پتا ہے اب ہم چھوٹے ہو گئے ہیں، بڑا ہو گئے ہیں. میں اس دن یہاں شمالی لاہور میں گیا، ایک تنگ تاری گھر میں مجھے بے ہنگم بڑھی ہوئی، بال بے ترتیب بڑھے ہوئے، ایک صاحب فزکس کے بہت بڑے ماسٹر، کیمسٹری کے، انگلش کے، میتھ کے، اتنے با کمال، اتنے با کمال. کہنے لگے میری زندگی کا مقصد ختم ہو گیا، میری زندگی کا مقصد ختم ہو گیا. بس 15 آئی ہے، پولیس آئی ہے باپ اور اولاد کو چھڑوانے کے لیے. ہاں ہاں، کئی بار پڑوسی تھک گئے، آ کر پولیس کو بلایا باپ اور اولاد کو چھڑوانے کے لیے. جب پچھلا چیپٹر اٹھایا، پچھلی ہسٹری اٹھائی، پتا چلا کہ باپ کیا کرتا تھا، اگر نیچے بیٹھا ہے، اوپر سے بچوں کی تھوڑی سی اونچی آواز گئی ہے، باپ کی نیچے کا ڈیرا تھا اور اولاد نسلیں خاندان اوپر رہتا تھا، تو پھر اوپر بچوں کی اور بیوی کی چیخوں کی آوازیں آئی ہیں، باپ نے ان کی اچھی طرح اسپیشل ٹیوننگ سروس کر کے باپ پر نیچے آ گیا. انہوں نے کہا ہاں جی، بڑی بات بڑے مزے کی ہو رہی تھی، باہر چلا، بس تھوڑی سی یہ ڈسٹرب کر رہے تھے. ان کی اچھی خاصی ٹیوننگ سروس کر، بیوی کی بھی اور اولاد کی بھی. اور باپ راستے میں جا رہا، بچے نے کچھ شرارت کی، باپ نے اسے لٹا دیا سڑک پہ، فٹ پاتھ پہ. آج وہی پاتا جو بچے اس کو لٹا دیتے ہیں، اور کہتے میری زندگی کا مقصد ختم ہو گیا. اس کی بے ہنگم مونچھیں، داڑھی، اس کے بال، اور اس کے جسم پہ ایسے مٹی پڑی تھی جیسے کوئی آپ نے کوئی چیز رکھ دیں گھر میں اور کوئی اسے کئی مہینے نہ اٹھائے، تو اس کے اندر ایک دھول سی ہوتی ہے کہ جمی سی ہوتی ہے، تہ سی، اس کے لباس پہ ایسے تہ سی جمی ہوئی تھی. اور ایک احساس ہو رہا تھا کہ یہ شخص صحیح کہہ رہا ہے کہ بس میری زندگی کا مقصد ختم ہو گیا، اب ایک بے مقصد زندگی گزار کے زندگی کے دن پورے کر رہا ہوں. اولاد کو ذلیل کرنا اور توہین کرنا، اس کو تربیت کا نام دیا ہوا ہے. گھر والے بچے بڑھیں گے تو بڑے ہوں گے، ان کو ذلیل کرو، ان کی توہین کرو، اور اس کو تربیت کا نام دیا ہوا ہے. میں ایک جگہ پڑھ رہا تھا، پڑھتے پڑھتے میں امام غزالی رحمت اللہ کی بات، کہ میں جو بندے جس بندے کو اولاد دے اور وہ اولاد کی قدر نہ کرے، قدر نہ کرے. میں نعمتوں کی قدر دانی حاصل کر رہا ہوں، اولاد دے اور اولاد کی قدر نہ کرے. اور اولاد کی قدر چند چیزوں میں ہے، اولاد کی قدر چند چیزوں میں ہے. رزق کے حالات، اعلیٰ تری روحانی تربیت، اور تربیت کے نام پہ ذلیل کرنا نہیں، تربیت، رزق کے حالات، تربیت، اور تیسری چیز ان کے لیے دعا کہ مولا میری تربیت بھی، میرا رزق کے حالات بھی، یہ سارا مخلوق ہے اور تو خالق ہے، تو چاہے نبی سے بڑھ کے پاکیزہ رزق کھلانے والا کوئی نہیں. نبی کا بیٹا نافرمان ہو گیا. نبی سے بڑھ کے کوئی ہے رزق حلال کھلانے والا؟ نبی سے بڑھ کے ہے کوئی تقوی والا؟ نبی یاد رکھیے گا معصوم ہوتے ہیں، نبی گناہوں سے پاک ہوتے ہیں، کائنات میں صرف نبی معصوم ہوتا ہے. باقی ہستیاں محفوظ تو ہو سکتی ہیں، مغفور تو ہو سکتی ہیں، مغفرت والی، لیکن معصوم کون؟ صرف نبی. تو میں نے کیا بتایا، کون سی چیز پہلی؟ رزق حلال اور تربیت اور دعا، یہ کیا ہیں تینوں چیزیں؟ یہ اولاد کی قدردانی ہے، ذرا توجہ سے بیٹھیں، یہ اولاد کی قدردانی ہے کہ ان کو رزق حلال اور ان کی اخلاق کی تربیت، غور سے سمجھیے گا. اور تیسری چیز ان کے لیے دعا. امام غزالی رحمت اللہ علیہ کی بات میں عرض کر رہا تھا، میں کہ جو اولاد کی قدردانی نہیں کرتا، اور قدردانی یہ تین چیزیں ہیں. آپ میری بات سمجھ آ رہی؟ آپ پوچھیں کہ قدردانی کیا ہے، میں کہتا ہوں قدردانی یہ تین چیزیں ہیں. جو قدردانی نہیں کرتا، اللہ پاک اس کو ہر وقت اولاد کے غم میں مبتلا کرے گا، اور وہ اولاد کے غم میں مر جائے گا. آخر اولاد کے غم میں مبتلا کرے گا، اولاد کے غم میں مبتلا کرے گا. کبھی بیماری کے نام پہ، کبھی نافرمانی کے نام پہ، کبھی تکلیفوں کے نام پہ، پھر بڑے ہو گئے تو ان کی شادیوں کی ناچاکیوں کے نام پہ، اور خدا نہ خواستہ بیوگی اور قتل یا طلاقوں کے نام پہ، کسی نہ کسی شکل میں ان کو اولاد کا غم ہی غم دے گا. وہ اولاد کی طرف سے سدا دکھی رہیں گے. دعا، تربیت، رزق حلال. رزق حلال، تربیت اور دعا، یہ اولاد کی قدر ہے، یہ اولاد کی قدر ہے. یہ نسلوں کی قدر ہے. ہر وقت ان کے ساتھ. اس دن ایک خاتون نے آ کے مجھے خط دے دیا. اس نے کہا کہ میری ماں جو ہے اتنی گندی زبان استعمال کرتی ہے، اتنا زیادہ، تو ہم دس میں ہمیں احساس ہو رہے کہ یہ کیا زندگی ہے. کہنے لگے دنیا میں میری ماں کا کوئی دوست نہیں، سارے دشمن ہیں اولاد سمیت، اور میری ماں گالیاں دیتی ہے اور بد دعائیں دیتی ہے اور لعنتیں دیتی ہے، اور لعنت گھومتی ہے، جب منہ سے لعنت نکالے یہ گھومتی ہے اور اس بندے پہ کی طرف جاتی ہے جس پہ لعنت بھیجی جاتی ہے. غور سے سنیے گا، توجہ سے سنیے گا. اس بندے کی طرف جاتی ہے جس پہ لعنت بھیجی جاتی ہے. اگر وہ بندہ مستحق ہوتا ہے، لعنت اس کے گلے میں ٹوک بن جاتی ہے، اور اگر بندہ لعنت کا مستحق نہیں ہوتا، واپس اسی کی طرف پلٹتی ہے جس نے لعنت دی ہے. جادو کے بارے میں بھی بتا دوں، یہی کچھ ہے، بالکل 100% جادو ہے. جادو جو ہے، جادو وہ آگے بڑھتا ہے، آتا ہے اور اس بندے کی طرف جاتا ہے جس بندے میں جادو ہونا ہے. اگر تو وہ بندہ اس کا مستحق نہیں ہوتا، مستحق سے مراد اس کے ارد گرد کوئی طاقتور حصار، طاقتور دیواریں، طاقتور اعمال، کوئی صدقہ، کوئی دعا، کیونکہ دعا جادو کو کٹوڑ ہے، یاد رکھیے گا، صدقہ جادو کا توڑ ہے. کوئی ایسی چیز ہوتی ہے تو وہ جادو واپس پلٹتا ہے. میں شاید موضوع سے نہ ہٹ جاؤں، میرے موضوع کو باقی قابو رکھیے گا. جب میں جہاں سے چھوڑا ہے، میں نے کہاں سے چھوڑا؟ قدردانی. ایک میرے پاس کیس آیا، کیس یہ آیا کہ ایک صاحب تھے، بہت بڑے جادو میں ڈنکے کی طرف چوٹ پہ ان کا جادو تھا، ڈنکے کی چوٹ پہ، اور ان کا جادو چلتا تھا. اور وہ کہتے تھے 10,000 والا تعویذ چاہیے، 50,000 والا تعویذ چاہیے، یا 1,00,000 والا تعویذ چاہیے. 10,000 والا اتنے دنوں میں کام کرے گا، 50,000 والا اتنے دنوں میں تیرا کام کر دے گا، 1,00,000 والا اتنے دنوں میں کام کر دے گا. اور ڈنکے کی چوٹ پہ एक सांप पर उसने जादू किया। वो जादू क्या था, दो भाई थे, जमीन की जब तकसीम हुई बाप के विरसे की, एक भाई ने सारी सड़क वाला हिस्सा खुद ले लिया फ्रंट, और पीछे वाला भाई को दे दिया, और पीछे वाला आधा आबाद था आधा बंजर था, और सड़क वाला सारा आबाद था। उसने कहा कि ये मैं लूंगा। उसने इंसाफ कर, उसने कहा नहीं, मामला अदालतों में चला गया। उसने कहा ठीक है, मैं तुझसे, उन सांप के पास गया, उसने कहा 10,000 वाला, 50,000 वाला, लाख वाला, उसने कहा लाख वाला तावीज चाहिए, ये लाख रुपए मैं पहले आया हूं, मुझे पता है आपका। हमारे यहां लाहौर में भी एक आदिल थे, लेकिन वो नेक थे, उनके यहां लोग ब्रीफ केस करके ले जाते थे, पैसों के ब्रीफ केस भर के ले जाते थे। एक बंदे का ब्रीफ केस मैंने खुद देखा, उसने ढकना उठाया तो सारे नोट ही नोट थे, बड़े नोट थे सारे, नोट ले लिया उसने, पैसे ले लिए, उसमें जाते शुरू हुआ और असर हुआ, 100% हुआ। सबसे पहला जो असर हुआ, उसके जानवर मरना शुरू हो गए, बस खड़े खड़े ऐसे मर जाते थे या कोई बीमारी लग जाती थी, घर में बीमारी तकलीफें, उसे एहसास हुआ। और उधर भाई ने जाके, तो कुदरत ने इसको बचाना था, उसके भाई ने जाके चैलेंज किया, हाँ अब मैंने तेरे पर करवाया, उसका तोड़ दिखाओ। उसने भी चैलेंज किया था, मेरा तोड़ कोई नहीं कर सकता, और उसका था चैलेंज, कोई नहीं कर सकता, इससे करवाने करवा। कुदरत का निजाम देखे, वो मेरे पास आया, मैं उस वक्त किसी मसरूफियत में था, मैंने एक बंदे को कहा इसको कहो दुआएं काप पड़े, इसका मसला हल हो जाएगा। वो कह रहे थे मेरी बात सुने, कुछ करे। मैंने कहा तेरी बात मैंने सुन ली है, अगर यकीन है तो दुआएं काप पढ़, सारे घर वाले पढ़ो। और एक सांप साथ बैठे थे, मैंने कहा इसको कहो, इसको लिख के दे दो, या वो किताब है उसमें है, उसकी फोटो कॉपी करवा के दे दो, वो लिखी हुई है किताब है कि जजा और अमल, उसमें लिख दो, इसको दे दो। और भी की किताबों में रिवायतों में है, तो बात खत्म हो गई। शायद थका मारा आया था, हालात का मारा आया था, या मेरे बारे में उसे अच्छा गुमान था। अच्छा यकीन है ना, तो छोटी बात भी असर कर जाती है, सच है। अगर यकीन हो, अगर यकीन हो, थोड़ी सी बात मुझे बोलो भैया कर ले, कहना ठीक है बस खत्म। अगर यकीन न हो तो कहते पहले मेरी पहले पौना घंटा घंटा बात सुन, उसके बाद फिर 70 सवाल, यह सवाल वो सवाल, फिर कहानी चली जाती बनी इसराइल की, था कि गाय कैसी हो, फिर रंग कैसा हो, फिर कैसे हो, अपने लिए मसाइल बढ़ाते चले गए। यकीन वाले के लिए एक बात काफी है। मैंने जुड़ा उसको कहो कि दुआएं काप पढ़े बस, और दुआएं काप से हो जाएगा। उन्होंने पढ़ना शुरू की, और ये दुआएं काब की ताकत है। काब बिन आबार फरमाते हैं, सहाबी हैं, ये यहूदियों से मुसलमान हुए थे, तो फिर पीछे से इन पे सख्त जादू हुआ था। एक रिवायत में है, ये सहाबी ने खुद अपने बारे में बयान किया, मेरी जुबान तो थर थर आती है, अदा नहीं कर सकते, लेकिन जो कि रिवायत में है मैं अदा कर रहा, कि अगर मैं ये दुआ ना पढ़ता तो यहूदी जादूगर मुझे गधा बना देते। एक और किताब में है, अगर ये दुआ ना पढ़ता तो खुदा ना खास्ता, खुदा ना खास्ता, खुदा ना खास्ता, यहूदी जादूगर मुझे कुत्ता बना देते अगर मैं ये दुआ ना पढ़ता। ये अल्फाज हैं, اعوذ بوجه الله العظيم الذي ليس شيء اعظم منه وبكلمات الله التامة التي لا يجاوزهن بر ولا فاجر وباسماء الله الحسنى ما علمت منها وما لم اعلم من شر ما خلق وزرع وبرع. اللہ میری زیر زبر کی غلطی معاف کرے۔ یہ چھوٹی سی دعا ہے، میں نے کہا پڑھ اس کو، بس پڑھنا تھا۔ इधर असल में तराजू होता ना, उसमें अगर 5 किलो है, तू डालता 1 किलो, कहते फायदा नहीं हुआ, 5.5 किलो डाल, देख फायदा होता नहीं होता। 5.5 किलो डालेगा तो तराजू उसका उठ के पेट तरफ आएगा है। चलो 5.5 किलो डाल दे, 5 किलो डालेगा तो बराबर बराबर होगा, जब तक सवा ही नहीं आएगी है ना। वो कहते हैं सवाई जरूरी है, सवा रुपये सवा लाख सवाई जरूरी होती है, सवा पाओ जब तक सवाई नहीं आएगी, जब तक वो चुकता नहीं आएगा, फिर कहते हैं हमारा काम नहीं बना। और कुछ ऐसे होते हैं उनको कहो 100 फुट है ये पानी निकलेगा, ये वजीफा पर पानी 100 फुट पे है तो पानी निकलेगा, वो क्या करते हैं वो 10-10 फुट के 10 गड़े खोदते हैं, 10 फुट का गड़ा इधर खोदा ये वजीफा पड़ा, फिर दूसरा मिला 10 फुट का गड़ा के इधर खोदा, फिर तीसरा मिला, फिर कोई आस्ताना और मिला, कोई बाबा मिला, कोई मलंग मिला, कोई दरबार मिली, कोई उधर मिला, 10-10 फुट के 10 गड़े खोदे। कहने लगे जी आपने कहा था 100 फुट खोदना है, पानी तो निकला नहीं, मैंने 10 फुट 100 फुट खोद लिया, मैंने तो तुझे कहा था 100 फुट इकट्ठा खोद, 10-10 फुट के 10 गड़े तो ना खोद, पानी कैसे निकलेगा। और उसने पढ़ा और वाकई पढ़ा और यकीन से पढ़ा, यकीन से, और मेरे हफ्ते में रहे। अच्छा कुदरत का निजाम देखें, उसका जादू था और ऐसा था कि मैं भी मान गया, यकीन जानिए काला जादू था मैं मान गया, जो बंदा उसका तोड़ करता था उसमें भी पड़ जाता था। जैसे ना बंदे को बाल छुड़वाए लड़ाई हो रही हो ना, अगर छुड़वाए गए उसको छोड़ के उसे पड़ जाते, तू आया क्यों था पहले मैं तुझे निकालो तो बंदा कहने लगा नींद की गोलियां मेरी बीवी खाती है, सुकून मुझे मिलता है। अब पता नहीं समझने की बात है जिसको समझ आ जाए। और था जादू वो पक्का जादू था, मैं भी मान गया, मैं कोई इतना बड़ा आमिल नहीं हूं, लेकिन एहसास हो जाता है कि उधर से ताकत है। मैं अपना भी हीला भावना करता रहता हूं। हाँ अल्लाह के नाम में ताकत है, अपना भी करता रहता हूं थोड़ा सा खोल। उसे जब पता चला, उसके मौकलात काले मौकलात ने बताया कि भाई कोई बंदा है वो तेरे अमल का तोड़ कर रहा। मैं रात को ऐसे उठा, एकदम नींद खुली, अचानक नींद खुली, मैं कोई ऐसे नहीं उठा मैं किसी ताजत के लिए उठा या ऐसे, अचानक नींद खुली, मैंने इर्द गिर्द देखे तो इर्द गिर्द सारे के सारे हनुमान थे, और हनुमान के चेहरे मैंने मंदिरों में देखे हैं जाके, सिंध के अंदर के जो मंदिर हैं, जो जिंदा और ताबिंदा हैं, आबाद हैं, मैंने वहां हनुमान देखे हैं कि बंदर की तरह का चेहरा सारा निजाम उनका, और जश्न में बाल, और बजाय इंसान बंदर और इंसान का मिला जुला जो माजून मुरक्कब है उसका नाम हनुमान है, हर तरफ हनुमान। तो मैंने अपने लिए भी दुआ काट पढ़ ली, अल्हम्दुलिल्लाह इसका आमिल हूं, अल्लाह ने हिफाजत फरमाई। सहाबी से डर के कोई अजीम हस्ती हो सकती है, वो फरमाते हैं अगर मैं ये ना पढ़ता तो ये मुझे नौज़बिल्लाह खुदा ना खासा जानवर बना देते। उन्होंने उसको पढ़ा और 100 फुट का एक ही गड़ा खोदा, पढ़ा और खूब पढ़ा, जैसे मैंने अर्ज किया ना कि बेटे ने मां को सताया, मां को सताया और उसके बाद मां ने वजीफा पढ़ा और जो पढ़ा वो फड़क गया मर गया, जवान था, एक बच्चा छोड़ के मर गया, शादी को तकरीबन 1.5-2 साल हुए थे। कुछ उसके बाद मुझे इतला मिली कि मेरे घर, अच्छा उसके घर की सूरत हाल ये थी कि जागती आंखों के साथ उसके घर में हर वक्त नंगे हनुमान फिरते थे और सारा घर देखता था, और सिर्फ घर वाले ही देख लेते थे, घर से बाहर कोई बंदा आता था उसको नजर नहीं आता था, सिर्फ घर वाले देखते थे नंगे बंदे हैं फिरते हैं। वो कहते हैं हमारी आंखों के सामने हमने हांडी पका के रखी है, वो आके उसमें पेशाब कर रहे हैं और हम आंखों से देख रहे हैं वो पेशाब कर रहे हैं, उसमें आटा गूंथते हैं उसमें पेशाब कर रहे हैं, हमारे पानी में पेशाब कर रहे हैं और हम मजबूर हैं उसको पीने में। और कहने लगे कि और बंदों को जायका नहीं आता था, वही हांडी वही सालन वही खाना, ये मेरे अफसाने हैं, अकल वालों को समझ आएंगी, या जिस जो तार से निकली है वो धुन सबने सुनी है, जो तार पे बीती है वो किस दिल को पता है, ये किसी को समझ नहीं आएगी। कहेंगे अफसाने कहानियां बयान करता है ऐसी मजमेबाज है। हाँ आज एक साहब मेरे पास आए, कह लगे जिन्नात हैं। मैंने उस भाई आया रो रहा था, मुखलिस नेक भाई, मैंने ऐसे कहा, मैंने कहा इससे पहले ये इस दुनिया को मानता था, कहा नहीं मानता था। वो कहते थे ये सब नफ्सियाती ढोंग है, ये ऐसी है, ऐसी दुनिया। जिन्नात कहते हैं ठीक है तेरी तबीयत हम जरा ठीक करते हैं, उन्होंने जो तबीयत ठीक की बिल्कुल सोलाने साफ करके रख दी। अभी उनके और भी अजायब है लेकिन इंशाल्लाह अब तो अमाल की हिफाजत है। किस आते हैं अजीब गरीब, कहने लगे जी हनुमान नजराना खत्म हो गए हैं। मुझे इतला मिली, क्योंकि सेलफोन पे मोबाइल नहीं थे, इतला मिली, उन्होंने कहा जी हनुमान खत्म हो गए हैं घर में। मैंने उनसे कहा, मैंने कहा जिस दिन ये घर से खत्म होंगे समझ लीजिए उल्टा पड़ेगा और वापस उसी जालिम पे जाएगा। झंग के साथ वो बंदा रहता था, झंग का एक इलाका, वहां एक बंदा रहता था वही पर झंग डबियन में, और डंके की चोट पे बातें। मैंने उनसे कहा, मैंने कहा फौरन पता करो उस बंदे का, कई केस मेरे पास ऐसे आए हैं और कई अमाल के बारे में आए हैं, उस बंदे का पता करो। उस बंदे का पता किया तो मर गया था, और मैंने कहा तहकीक करो इसको गुसल देने वाले का। जब पता किया कि गुसल दे के पैसे दे के उससे कोई बातें पूछी तो उसने कहा कि उसका जिस्म की हड्डी हड्डी चूरा हो चुकी थी और उसका जिस्म में से गठरी बन चुका था। वो कुवतें वापस लौटी जब इधर 5 किलो और इधर 5.5 किलो और 5.5 किलो जब वजन बढ़ा अब मेरी बात समझ रहे। मैं बात कर रहा था कि लानत आती है और अगर लानत के आगे हिफाजत का कोई निजाम कोई हिसार कोई किला कोई सिक्योरिटी की वाल कोई दीवार कोई निजाम ऐसा होता है तो लानत वापस पलटती है। इस तरह जादू भी आता है पर जादू पर वापस पलटता है, वापस पलटता है। अल्लाह पाक जल्ला शानहू ने जो नेमतें दी हैं इन नेमतों की कदरदानी, औलाद की कदर 3 चीजों में, एक रिस्क हलाल में, एक तरबियत में और एक दुआ में। ऐसे फरमाया इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं अगर जो बंदा औलाद की कदर नहीं करेगा वो सारी उम्र औलाद के दुखों में मुबतला रहेगा, वो किसी भी शक्ल में दुख हो, वो किसी भी शक्ल का गम हो। और फिर फरमाया अगली बात फरमाई, फरमाया बाज़ औक़ात ये दुख नस्ल दर नस्ल चलते हैं कि बेटी की शादी की उसकी नस्लों में वो दुख आ गए, बेटे की शादी की भाई की उसकी नस्लों में वो दुख आने सामने आना शुरू हो गए। कोई लूला लंगड़ा बच्चा है, कोई अपाहज है, कोई अंधा है, कोई काना है, कोई पागल है, या खुदा ना खास्ता नाफरमान है बागी है, और किसी भी शक्ल में वो दुख सामने आना शुरू हो गए। हमारी जिंदगी में एक नेमत ऐसी है जो कदरदानी वाली, उसके जरिए से हम अल्लाह की रहमतों को ले सकते हैं और नेमतें बचा सकते हैं। जिंदगी का सुख पा सकते हैं और जिंदगी का चैन बढ़ा सकते हैं। मैं उस दिन नींद में था, शेख ने फरमाया पढ़ो अपनी नस्लों के लिए वाहवन्ना वक्फिर लना। मैंने मौलाना को फोन किया मोबाइल पे, मैंने कहा जी मैं आयत पढ़ रहा हूँ सुबह उठ के, ये जरा आयत सुने, मेरी आयत ठीक है? वाहवन्ना वक्फिर लना वरहमना अंत मौलाना फंसुरना अलल कौमिल काफिरीन। और शेख ने फरमाया यहाँ कौमिल काफिरीन से मुराद नफ्स और शैतान और शरीर जिन्नात और जादू और नजरे बद भी है, ये भी तो काफी है। वाफ़न्ना वख़िलना बस रहम बस माफी, वरहमना तेरी करीमी, वाफ़न्ना वख़िलना वरहमना अंत मौलाना तू ही ताकतवर आका है, अंत मौलाना फंसुरना और हमें फतह दे किस पे? काफिरों के ऊपर, नफ्स शैतान जादू जिन्नात नजर बद हसद बुग्स कीड़ा, ये कुफर है। काफिर भी है लेकिन ये भी कुफर है। या अल्लाह मुझे माफ फरमाए, एक दुआ मांगा करें मेरे लिए भी मोहताज हूं, या जरूर मांगा करें या अल्लाह मुझे माफ फरमा और मेरी नस्लों को माफ फरमा। वो कैसे, इसका मफहम भी सुन लें, ये कैसी माफी है, जरा माफी का मफहम सुन लीजिए गौर से। या अल्लाह मुझे माफ फरमा और मेरी नस्लों को माफ फरमा। क्या क्या अल्लाह मुझे रब्बना ला तो आखिजन में सू आमा लेना, अल्लाह मेरे साथ मेरी मेरी कमी कोताहियां दिन की या रात की उसका मुआखजा ना करना, पल पल का हिसाब ना लेना इस दुनिया में और आखरत में। वला तसल्लत अलैना मन ला यरहमना, और अल्लाह कोई ऐसा बंदा मेरे पर या ऐसा शैतान या ऐसा जादू या ऐसा जिन्नात या ऐसी बीमारी या ऐसी नफ्सियाती उलझन या ऐसा दामाद या ऐसा बहनोई या ऐसा बॉस या ऐसा बादशाह या ऐसा हाकिम मेरे ऊपर मुसल्लत न करना, मल्ला यरहमना जिसके दिल में रहम का जर्रा ही ना हो, मल्ला यरहमना। अब मैं फिर बताता हूं, या अल्लाह मुझे माफ कर और मेरी नस्लों को माफ कर, ये क्या है? या अल्लाह मुझे माफ कर दे मेरी दिन रात की खताओं का जो इताब जो अजाब मुख्तलिफ शक्लों में मुझ पे आना है, माफ कर दे। और मेरी नस्लों को क्या माफ कर, वो जो अजाब और लानत और मकाफात अमल का सिलसिला तेरी कुदरत के इंतकाम का सिलसिला मेरी नस्लों में जाना है, उनको भी माफ कर दे। अल्लाह मुझे माफ कर दे या अल्लाह मेरी नस्लों को माफ कर दे। नेमतें मिले उनकी कदरदानी कर ले, और अगर कदरदानी नहीं की उस पर इस्तगफार कर ले, उस पर इस्तगफार कर ले। ठीक लगा, पहली चीज मैंने और दूसरी चीज मैंने कदरदानी बताई। पहली चीज मैंने क्या बताई, शुक्र, दूसरी कदरदानी और तीसरी लौटाना। एक चीज मैं बताऊं, कहने लगा कि अल्लाह इतनी नेमतें तूने मुझे दी हैं, मैं चाहता हूं ये नेमतें बच भी जाए और बढ़ भी जाए। अल्लाह तू ही मुझे सुझा, तू ही मुझे बता, ये नेमतें बच भी जाए बढ़ भी जाए, अल्लाह मैं क्या करूं? अब सुने इसका जवाब, नेमतें बच भी जाए और बढ़ भी जाए, फरमाया जहां से आई है उसी को दे वापस, जहां से आई है नेमतें उसी को वापस दे, वापस दे। बादशाहों का जो उसूल था वो ये था कि इनके पास सफी आते थे और गिफ्ट लाते थे, और गिफ्ट में गुलाम भी होते थे। गयासुद्दीन बलबन ये गिफ्ट का गुलाम था, कुतुबुद्दीन ऐबक की मजार अनारकली लाहौर में है, ये गिफ्ट गुलाम था, तुर्की के गुलाम थे, सोने ये गिफ्ट गुलाम थे। बादशाहों का उसूल है कि जब बादशाह किसी के पास हदिया भेजते हैं, तो गिफ्ट भेजते हैं, तो उसमें अनोखी चीजें भेजते हैं, बंदियां भी भेजते हैं, गुलाम भी भेजते हैं, माल जर चीजें नेमते बहुत भेजते हैं। और ये जो सफीर होता है, बादशाह जब इसको लौटाता है तो उससे ज्यादा हदिया दे के भेजता है, उससे कम हदिया देना फिर बादशाह की गैरत के मुनाफी होता है। सच है, मेरे रब के खजानों से अगर पाना चाहते हैं तो रब को दें, रब लौटाएगा, हम देंगे अपनी औकात के मुताबिक, रब लौटाएगा अपनी शान के मुताबिक, अपनी शान के मुताबिक रब देगा, अपनी शान के मुताबिक। और रब अपनी शान के मुताबिक जिसको दे देता है, उसकी तो नस्लें रंग रंग हो जाती हैं, उसकी नस्लें मालामाल हो जाती हैं, उसकी नस्लों में रिस्क, इज्जत, बरकत, सेहत, कुदरत, कमाल, वकार, शान और शौकत उरूज पे चली जाती है। रब जिसको देता है, और देता उसको है जो रब को देता है। ये जकात देने वाला, ये उफर देने वाला, ये सदका देने वाला, ये खैरात देने वाला, अपने माल में से 2.5% निकालने वाला, ये वो शख्स है जो रब को देता है। ये वो शख्स है जो लौटा के दे रहा है। और गैरत वाला वो करीम है, वो किसी का हिस्सा रखता नहीं, वो किसी का हक रखता नहीं, वो लौटा के वापस दे देता है। वो कहता है ठीक है, ले ले वापस, वापस ले ले। कई लोग मुझे मिले, वो कहने लगे हमने अपने रोजाना की आमदनी से 2.5% निकाला, पता नहीं हम कहां से कहां पहुंच गए। एक साहब कहने लगे मेरी तनख्वाह 25,000 थी, आज 2,00,000 रुपए है, सिर्फ इतना मैंने किया, ये तनख्वाह इतनी आई। एक तो मैंने उस पर 129 सफा सूरत कौसर पढ़ी आते ही, और दूसरा मैंने उस तनख्वाह का 2.5% निकाल लिया। 1,000 के कितने है नी, 25 रुपए, बस 100 के 2.5 रुपए, मैंने उसका 2.5% निकाल लिया। और कहा कि मेरा रिस्क बढ़ता चला गया, बढ़ता चला गया रिस्क, उसकी इनायतें, उसकी बरकतें हैं, उसकी शान करीमी मेरी बढ़ती बढ़ती बढ़ते बढ़ते मैं कहां से कहां तक पहुंच गया, कहां से कहां तक पहुंच गया। मैंने सिर्फ 2.5% निकाला, रब को दे, रब को दे। एक नगरी थी, बादशाह था, इतना जालिम था कि जुल्म की इंतहा करता था, और यह भी कहता था कि अगर कि मैं किसी के लिए रिस्क रोक दूं तो इसको भूखम और प्यासा मारो, और कोई बंदा उसको दे दे तो उसका हाथ काट दो। एक खातून थी, बेवा थी, एक सवाली परदेसी आया, फक्र फाके गुर्बत और तंगदस्ती का मारा हुआ, तो उसने उसको चुप करके दे दिया, किसी ने बता दिया, बादशाह ने उसका हाथ काट दिया, और हाथ काट के उसको शहर बदर कर दिया, जंगल में निकाल दिया। हालांकि उसने 2 रोटियां दी थी उस भूखे प्यासे को, और जंगल में बेचारी फिर परेशान छोटी सी बच्ची एक नदी में बैठे पानी पी रही थी, प्यास की मारी, और बच्ची बिलख रही थी भूख और प्यास की मारी। पानी पीते पीते उसने देखा कि 2 खूबसूरत फरिश्ते निकले पानी में से, डर गई, कहने लगे डरो नहीं, हम तेरी वो 2 रोटियां हैं जो तूने दी थी। उसने कहा ये कैसे, बड़ी अजीब दलील दी, बड़ी अजीब दलील दी, और ऐसा सच है। फरमाया नेकी कयामत के दिन अपनी शक्ल में आएगी, नेकी कयामत के दिन शक्ल में आएगी, अल्लाह उसको शक्ल देगा नेकी को, और वह बोलेगी, इसके हक में गवाह बनेगी, और बदी शक्ल में आएगी और वह बोलेगी, इसके हक में गवाह बनेगी, नेकी भी और बदी भी। हम तेरी नेकी हैं, हम तेरे पास आए हैं, तेरा हाथ भी तुझे लौटाने आए हैं, तेरा रिस्क भी तुझे लौटाने आए हैं, और तुझे अल्लाह पाक ने अपने दोस्तों में शामिल कर लिया है, और आज के बाद तेरे और तेरी नस्लों के लिए हमने रिस्क के बेबहा खजाने दे दिए। मूसा सलाम जा रहे थे, एक बूढ़ा बुढ़िया मिली कि मूसा सारी उम्र गुर्बत हो गई, अब तो मरने के करीब है, हमारी जो मुकद्दर का रिस्क है अल्लाह से कहे हमें दे दे, इकट्ठा ही दे दे, चलो चार दिन रज के तो खाए, कुछ चार दिन ऐसा खाए कि पेट भर के खाए। मूसा सलाम ने अल्लाह पाक से अर्ज किया तो अल्लाह ने फरमाया ठीक है, उनका रिस्क ये है, सारा इकट्ठा रिस्क जितना भी बनता था इनकी मौत तक का ये रिस्क है, ये अल्लाह पाक ये ले जाए। रिस्क लेके आ गया, अब बुरा बोरी को मूसा सलाम ने रिस्क दे दिया कि ये तुम्हारा रिस्क है, जी भर के खाए। हाँ हमारे एक दोस्त है, कहने लगी हमारी शादी थी, अपनी सभी बहन को बुलाया, ब्याह हुई थी गुर्बत में, बुर्के के अंदर एक शापर था और शापर में मुर्गी के गोश्त का जो कोरमा बना हुआ था वो शापर में डाल रही थी, शापर में डाल रही थी। बड़ा भाई जरा सख्त मिजाज है, ये जरा नरम मिजाज है, इसने भी देखा कि बहन ये कर रही, उसने भी देखा, उसने कहा तुम्हें खाने का कहा ले जाने का नहीं था, उसने सख्ती की, इसने कहा जाने दो, उसने जो जवाब दिया वो जवाब ये दिया कि मेरा शोहर नहीं आया उसको दूंगी, आज तक उसने गोश्त का सालन जी भर के नहीं खाया, आज तक उसने गोश्त का सालन जी भर के नहीं खाया। जब उन्होंने जी भर के खा लिया अगले क्या करें, जैसे कई गरीब हैं मुस्तहिक हैं उनको ना खिलाएं, बस अब ये लौटाने पे आ गए, बस ये लौटाने पे जब आता है ना, क्योंकि लौटाना मेरे रब का सेवा है, मेरे रब के पास गैरत है और मेरे रब से बड़ा गैरतमंद कोई नहीं है। मेरे रब कहते हैं कि तूने मुझे थोड़ा दिया है, मैं इसको ज्यादा बना के तेरे पास तुझे दूंगा और तुझे लौटाऊंगा। अब अल्लाह पाक का नियम देखे कि इनके दिल में बात आई, इन्होंने लौटाना चाहा और लौटाना शुरू कर दिया, ये लौटाते गए और अगला निजाम बढ़ता गया। और कुछ सालों के बाद, कुछ अरसे के बाद, जब मूसा सलाम तशरीफ लाए और आके देखा और देख के फरमाने लगे, यहां एक बुढ़िया बूढ़ी झोपड़ी होती थी, उन्होंने कहा ये महल उन्हीं का है, ये महल उन्हीं का है। देखिए ये क्या है, बुलाया देखा तो उन्होंने अपना वाक्य सुनाया कि आपने हमें सारा रिस्क अल्लाह के खजानों से लेके दिया था, हमने अल्लाह की बारगाह में इसको लौटाना शुरू कर दिया, जब लौटाना शुरू कर दिया फिर अल्लाह ने इसको बढ़ाना शुरू कर दिया। ईश्वर से हमेशा बरकतें आती हैं, ज़कात से हमेशा नस्लें बढ़ती हैं, बरकतें बढ़ती हैं, और सदकात से और अपने रिस्क से 2.5% निकाल के एक तरफ रख लिया और फिर तलाश किया उन जरूरतमंदों को जो बेजुबान है सवाल नहीं कर सकते, जो बेजुबान है किसी के सामने हाथ नहीं फैला सकते, जो बेजुबान है किसी के सामने पैगाम का अंदाज भी अख्तियार नहीं कर सकते। हमारे वाले साहब एक जानने वाले थे, किताबें बेचते थे, गुर्बत आ गई, तंगदस्ती आ गई, नबीना बन गए, कहने लगे मैंने मछली खाई रात को, सुबह उठा तो मुझे नजर नहीं आता, फिर लाठी लेके चलना शुरू कर दिया, ये मैंने खुद देखा, उनका नाम भी मुझे अच्छी तरह याद है। मेरे वाले साहब रहमतुल्लाह के यहां आते थे, मेरे वाले साहब का जिम्मेदारा भी था, हिकमत भी थी, तिजारत भी थी, लेकिन किताबों का लिटरेचर, किताबों के बड़े शौकीन थे, बड़ों की लाइब्रेरी भी थी लेकिन किताबों के बहुत शौकीन थे, किताबें पढ़ते थे। एक बार मेरे भाई, बड़े भाई ने, छोटा सा था, 2 साल का होगा तो 2.5 साल का, اما رحمت اللہ علیہ کام کر رہی تھی, اس نے الماری سے کتاب اٹھائی اور ورقہ پھاڑا. پھاڑا نا تو ورقے کی آواز پھٹنے کی آئی, اس کا مزہ آیا, اس نے اور پھاڑا, اس نے اور پھاڑی کتاب, پھاڑتے 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 ساری کتاب ٹکڑے ٹکڑے کر دی. اما جو آئی, یہ کتاب پھاڑ دی, کتاب کو سنبھال کے رکھ کر شام کو والد صاحب گھر تشریف لائے تو اما نے کتاب نے کہا کہ آپ کے لاڈلے نے یہ کتاب پھاڑ دی. ان کا جواب عجیب تھا, چلو الحمدللہ اس نے کتاب کو ہاتھ تو لگایا, آج کتاب پھاڑے گا یہی پھر سنبھالے گا. اب بھی میں جاتا ہوں بھائی کے, اسی کے بستر میں جا کے سوتا ہوں, اس کے سہارے کتابیں پڑھی جاتی ہیں بڑی سلیقے سے, کوئی ابن خلدون پڑھی ہے, کوئی کیا پڑھی ہے, بڑی تاریخی کتابیں پڑھتا ہے. اور بھائی بازوں کا باتیں کرنے بیٹھتا تو میں ان سے بھائی سے سیکھتا ہوں, میں کہا اپنی بات فلاں کیسے کہی, کس کتاب کا حوالہ ہے, وہی ہے جس نے کتاب پھاڑی تھی. تو کیا بات کر رہا تھا, نابینا ہو گئے, اور وہ کتابوں کے تذکرے کرتے تھے آ کے اور کتابیں لا کے دیتے تھے, ہاتھ میں لاٹھی لے لی, لوگوں نے ضرورتیں پوری کرنا شروع کر دی, وہ حال سے نابینا ہو گئے. میں نے کہا نا, سوال حال سے بھی ہوتا ہے, چال سے بھی ہوتا ہے, ڈھال سے بھی ہوتا ہے, کال سے بھی ہوتا ہے, انداز سوال کے انداز ہے. جب ساری ضرورتیں پوری ہو گئی پھر ایک دم بینا ہو گئے کئی سالوں کے بعد, اور کہنے لگے کہ بس سو کے اٹھا, رات کو رویا, صبح سو کے اٹھا تو میں ٹھیک ٹھاک تھا. میں آپ کو زندگی کا ایک واقعہ اور سناتا ہوں. دینے کا واقعہ, لوٹانے کا واقعہ, کیونکہ میرے رب کی جو شان ہے وہ لوٹانے والی ہے, لوٹانے والی ہے. ہمارے والد صاحب رحمۃ اللہ علیہ کے ایک مزدور کام کرتا تھا, ان کے تعمیرات کا نظام تھوڑا بہت چلتا رہتا تھا, چلتا رہتا تھا. ایک مزدور کام کرتا تھا, مزدور کی تنخواہ غالباً 5 روپے 5.5 روپے تھی, مجھے انداز آیا ایسے, لکڑی مشین معاف کرے. اس کو دیکھا کہ جب اس کو پیسے ملتے تھے ہر جمعرات کے جمعرات, وہ اکٹھے پیسے لیتا تھا ہر جمعرات کے, جمعہ چھٹی ہوتی تھی تو جمعرات کی دن چلت ہوتی تھی, وہ پیسے ہوتے تھے. وہ کیا کرتا تھا, وہ اس میں سے پیسے ایک ایک نوٹ کو چیک کرتا تھا, ایسے دیکھتا تھا, روپے روپے والے نوٹ ہوتے تھے, وہ کہتا تھا مجھے نئے نوٹ دیں, پھر ان کے لیے نئے نوٹ علیحدہ رکھے جاتے تھے. وہ نئے نوٹ جو ہے وہ کرتا تھا, اور پیسے ایسے چیک کرنے کے بعد کچھ نوٹ اٹھا کے ایک طرف رکھ دیتا تھا, کہتا تھا یہ اللہ کا حصہ ہے. وہ ایسے کہتا تھا کہ یہ اللہ کا حصہ ہے, اللہ کا حصہ ہے. مجھے اب تک یاد ہے کہ دو منزلہ ایک عمارت تھی, پرانی ہو گئی, ابا جی رحمت اللہ علیہ نے فرمایا اس کو توڑ, اور وہ اس کو توڑ رہا, اور نیچے اینٹیں گر رہی, اور والد صاحب آئے تو کہنے لگے تو اینٹیں اوپر سے نیچے گرا رہا, ثابت اینٹیں ساری ٹوٹ رہی ہیں, تو اس کو ادھر کیوں نہیں گراتا, اور پھر اس نے اس کو ادھر گرایا. یہ مجھے منظر ایک یاد ہے, نقشہ, لیکن اس کا یہ وقت یاد ہے کہ جمعرات کا دن پیسے ملنے, اور پیسوں کے ساتھ کچھ روپے اٹھا کے ایک طرف کر دیتا تھا, کہتا تھا یہ اللہ کا حصہ ہے. اور مزدور رہا, مزدوری اس کی چلتی رہی چلتی رہی, لیکن قدرت کا نظام ہے, اللہ کو لوٹانے والا, اللہ کو دینے والا. تو اصل میں اللہ کو دینے والا تو ایسے ہے کہ میرے رب کو کے خزانے میں تو کمی ہے نہیں, اللہ پاک کی غیرت موجود پہ آتی ہے, رحمت موجود پہ آتی ہے, ان کے اولاد میں اللہ نے رزق کی کشادگی اور وسعت عطا فرمائی. اولاد میں ایک بیٹا پڑھ گیا, ایک کہیں کاروبار میں لگ گیا, ایک ادھر لگ گیا, ایک ادھر لگ گیا, تھا غریب, بچے بھی بہت سارے تھے, اور اولاد میں ایسے اولاد میں وسعت دی. پھر میں نے اس کا وہ منظر بھی دیکھا, لٹھے کی دھوتی, لٹھے کی چٹی سفید قمیض, اور لٹھے کی جو ہے پگڑی, اور چمڑے کی بہترین جوتی پہن کے وہ والد صاحب کے پاس آتا تھا, اور کہتا تھا کہ آپ کے بس سے میں نے پایا ہے, آپ کا رزق حلال تھا، رب نے مجھے برکت دی ہے، اور میں اس اب بیٹوں نے کہا ابا تو کام نہ کر، اب بوڑھا ہو گیا ہے، کہنے لگے کہ میرے جوڑوں میں پٹھوں میں درد ہے، دوائی دے، میں کام نہ کروں، پیدل چل نہ چلوں، پھر میرے درد ہونا شروع ہو جاتا کہ ساری عمر وہ لفظ کہتا تھا خان صاحب کام میرے ہڈوں میں پائے گئے، کام میرے ہڈیوں میں چلا گیا ہے، ہڈیوں میں، اب وہ میں اگر کام نہ کروں تو میری جسم، میری ہڈیاں اور میرا جسم دکھتا ہے، تو مجھے اب اس کی دوائی دے، اب میرے بیٹے تو مجھے کام کرنے نہیں دیتے، اور کام نہیں کرنے دیتے اس لیے کہ اس نے آج تک ایسا لباس سوچا ہی نہیں تھا، پر وہ جو اللہ کا حصہ ہے نا، وہ جو اللہ کا حصہ ہے، اس اللہ کے حصے نے اپنا کام دکھایا، سال ہر سال صبر حوصلے کے ساتھ وہ اللہ کا حصہ ہر جمعرات کو جب اس کو پیسے ملتے تھے نکالتا رہا، اس اللہ کے حصے نے اس کے رزق میں وسعت، عزت، برکت، شان و شوکت کے دروازے کھولے، لوٹانا قدر کو بڑھا دیتا ہے، نعمت کو بڑھا دیتا ہے، اس کے خزانوں سے بہت کچھ دلوا دیتا ہے، لوٹانا لوٹانا میرے اللہ کے ہاں لوٹانے کی بہت قیمت ہے، میرے اللہ کے بارگاہ میں لوٹانے کی بہت قیمت ہے، لوٹانا نعمت مل گئی اس کی قدر دانی، اس کی قدر دانی، کتنے خوش قسمت مالدار ہیں جن کے مزاجوں میں کفایت ہے، یہ لفظ پھر سنیے گا، کتنے خوش قسمت مالدار ہیں جن کے مزاجوں میں کفایت ہے، جو اپنی ضروریات سے زیادہ خرچ کرتے ہوئے کانپتے ہیں، ڈرتے ہیں، لیکن گھر والوں پہ کھلا خرچ کرتے ہیں ضرورت کا، لیکن کانپتے ہیں کہ اللہ کی نعمت ضائع نہ ہو جائے، کیونکہ سخاوت اور اسراف کی سرحدیں ملتی ہیں، بڑی باریک بات ہے، بہت کم لوگوں کو سمجھ آئے گی، سخاوت اور اسراف کی، فضول خرچی کی اور سخاوت کی سرحدیں ملتی ہیں، ایک بندہ سخاوت کرتے کرتے کہیں فضول خرچ نہ ہو جائے، یہ کیسے پتا چلے گا، یہ سخاوت ہے یا فضول خرچی ہے، یہ کیسے پتا چلے گا، اس کی سرحدیں ملتی ہیں، کنات اور بخل کی سرحدیں ملتی ہیں، کنات کفات شاری، کنات یعنی جوڑ جوڑ کے رکھنا، سنبھال سنبھال کے رکھنا، احتیاط سے خرچ کرنا، اس کو کنات کہتے ہیں، کانے کنات کی سرحدیں ملتی ہیں اور بخل کی سرحدیں بھی ملتی ہیں اسی کے ساتھ، کہ ایسا نہ کرتے کرتے بخیل نہ ہو جائے، یہ ملتی ہیں، اس کو ترک کے چلنا ہے، اس کو ترک کے چلنا ہے، کبھی زمین کی آواز آپ نے سنی، زمین بولتی ہے، کبھی آپ نے سنی سنی، میں نے ایک عمل بتایا بندے کو، اس نے سن لی، کئی نے بتایا، آپ کو بتا دیتا ہوں، بھائی یہ چپ کرو بھائی، یہاں سبحان اللہ نعرے یہ کہانی نہیں ہے، نعرہ مارا مجھے راوی چھل پہ جاتی ہے، کتنے راوی ختم ہوگی، چھلا ہی ختم ہوگی، یا تو چپ کر کے توجہ سے سنو، بعض کے ہیں ڈیمانڈ ہوتی ہے کہ زور سے سبحان اللہ کہو، ڈیمانڈ ہوتی ہے باقاعدہ، اور کہتے ہیں سبحان اللہ زور سے کہو، میرے ہوئے ڈیمانڈ نہیں ہے نعروں کی، زور زور سے، یہ جو جہاں فصل پڑی ہوتی ہے، چاول کی، گندم کے ٹھیر لگتا ہے، جہاں ٹھیر لگتا ہے، چاول کی کٹائی، گندم کی کٹائی، کپاس کی کٹائی، گنے کی کٹائی، کسی فصل کی کٹائی کا جہاں ڈھیر لگتا ہے، جہاں ڈھیر لگتا ہے، اگر کوئی شخص وہاں بیٹھ کے لا تدرک الابصار وہو، لا تدرک الابصار وہو، ہاں سات بندے بیٹھے ہو تو اصلاح بھی ہو جاتی ہے، جزاک اللہ، لا تدرک وہو لطیف الخبیر، اگر کوئی بندہ 313 بار دھیان توجہ گڑ گڑا کے وہاں پہلے، اور اس پہ 20 मिनट 25 मिनट आधा घंटा लग जाएगा, थोड़ा सा ज्यादा लग जाएगा। और उसके बाद रात को वहां लेट रहे, सो जाए उस जगह पे जहां फसल पड़ी है गंदम की कपास की, और सो जाए और ये नियत कर ले कि मैं इसमें से अल्लाह का हिस्सा नहीं दूंगा। ये नियत करे कि मैं इसमें अल्लाह का हिस्सा, और जो सी जौन सी आवाज सुननी हो वो नियत कर ले, मैं इसमें से अल्लाह का हिस्सा दूंगा। एक आवाज ये है, एक आवाज ये है कि मैं इसमें अल्लाह का हिस्सा नहीं दूंगा। जो नियत भी करके सो जाए उसी नियत के मुताबिक जमीन बोलेगी, और जमीन बोलती है। एक शख्स मुझसे कहने लगे, मैंने एक रात पढ़ा कुछ महसूस ना हुआ, मैंने दूसरी रात पढ़ा, मैंने तीसरी रात पढ़ा, पांचवी रात मेरे ऊपर एक अजीब कैफियत हुई। और ये हुई, जमीन के जितने भी ठेले छोटे छोटे हैं इनको अल्लाह ने जबान दी, मैंने आंखों से देखा, और इनकी छोटी छोटी जबान हरकत कर रही, और ये बोल रहे, और मेरे कान सुन रहे, और हर ढेला मिट्टी का ये कह रहा कि हमें अल्लाह की कुदरत और ताकत से नशो नमा पाने की कुवत मिलती है, और हमारे अंदर जो नशो नमा होती है अल्लाह के अमर से होती है। अगर तू अल्लाह के खजानों में देगा, अल्लाह का हुक्म होगा, हम तेरी फसल को फलाएंगे फुलाएंगे बढ़ाएंगे, और अगर अल्लाह का हुक्म नहीं होगा हम तेरी नस्ल को मुर्दार और मुर्दा कर देंगे। अंतुम तजराउन हो अम नहनु ज़ारिउन, क्या तुम फसल उगाते हो या हम उगाते हैं। मैं तो कहता हूँ ये जिम्मेदार को ये आयत तो बता दे, मैंने तो जिस जिम्मेदार को ये आयत बताई है उसकी फसल बेबहा हुई है। अभी उस दिन एक जिम्मेदार बैठा था अभी इज्तम में, फिर वो जिम्मेदार पिशावर भी साथ गया, वही पहुंचा हुआ था। मैंने कहा क्या हाल है, कैसे जिम्मेदार हुई, फसल कैसी हुई। कहने लगे जी पहले इतनी जमीन में से मेरे इतने लाख की कपास हुई, अब इससे चौथाई हिस्सा जमीन है मैंने अमाल किए, अभी पहली पहली जो है मेरी कपास हुई, पता नहीं कितने लाख की वो बता रहा था, इतनी हुई 30-40 लाख की, पता नहीं कितने की बता रहा था, मुझे भूल गया, इतनी हुई अभी इतनी बाकी है। जो बंदा बिजाई करते हुए फसल बीजते हुए हल चलाते हुए ये आयत पढ़ता रहेगा, अल्लाह गैब के खजाने से उसकी नस्लों में खजाने और सोना भर देगा। जमीन सोना उगले, कहीं पढ़ा है, किसने पढ़ा, हाँ, ये इश्तिहारात में खाद का इश्तिहार है, और सच है जब से खाद आई है जमीनें बंजर हो गई है, खत्म हो गई, और जब से फिर जरूरी बैंक आए हैं और वन विंडो और ये चीजें आई हैं, तो उस वक्त से तो जिम्मेदार हर उम्र खाली हो गया है। कोई बंदा बड़ा बड़ा जिम्मेदार हो ना, तो उसके साथ बड़े सौदे करने से एहतियात करना कि बड़े जिम्मेदार से मराद बड़ा जिम्मेदार नहीं है, सारे नहीं, 99% बड़े जिम्मेदार मुआशी तौर पर कमजोर होते हैं, और जरूरी नहीं मुआशी कमजोर बददियानत भी हो, दयानतदार बड़े बड़े पड़े हुए हैं अब भी इस दुनिया में, बड़े दयानतदार पड़े हैं। जिम्मेदार को ये चीज खा गई है। अल्लाह के बंदे अब भी ऐसे हैं जो इन चीजों से बचे हैं और निहायत खुशहाल हैं। मैं लफ्ज निहायत कह रहा हूं, मैं लाहौर की एक खुशहाल बस्ती में गया जिसको आप डिफेंस कहते हैं, खुशहाल बस्ती में गया, रात की बात है, मुझे एक बंदा कहने लगा हजरत साहब बड़े क्योंकि आपके भतीजे की अल्लाह के फजल से हो गई है, छोटे के लिए दुआ फरमाएं, हमारी कोई डिमांड नहीं। और वाकई उसने जो बात कही यकीन जाने मेरे दिल में बहुत असर हुआ। ऐसे लोग भी दुनिया में हैं, सुने, ऐसे लोग भी हैं दुनिया में। उसने कहा हमारी कोई डिमांड नहीं, बस सिर्फ किसी बड़ी सोसाइटी में बड़ा घर हो और कुड़ी सोनी हो, हमारी कोई डिमांड नहीं। लाभ की बात है, आपके کہ بڑے بھتیجے کی بھی شادی ہو گئی ہے, بس چھوٹی کیا, ہماری کوئی ڈیمانڈ نہیں, اور بڑے معصوم اور سنجیدہ بیٹھے ہیں اس بات کی. ایسے بھی اللہ کے بندے ہیں. دیکھیں یہ ایمان کی آخری دلیل ہے. سبحان اللہ. کوئی نہیں, بس بڑی سوسائٹی میں ایک بڑا سارا گھر ہو اور کوئی سونی ہو, بس کوئی, باقی بچا کیا. کیا بات کر رہا تھا, میں نے کہا کہ ضروری نہیں ہر مکروز بددیانت ہوتا ہے, اور اس کے بعد میں بات جو شروع کر رہا تھا, ہر ڈھیلا بولا, اور وہ بولا جو میں نے آپ کو بتایا, اس نے کہا میں نے خود سنا. میں نے اپنے ایک ساتھی کو اینٹیکس کے پرانے برتن ہوتے ہیں, میں نے کہا کان پہ لگا کے بیٹھ جاؤ, ایک کو دیا, دوسرے کو دیا, تیسرے کو دیا, میں نے کہا کان پہ لگا کے بیٹھ جاؤ, یہ برتن بولے گا. ایک دوسرا ہوا احمد, کان لگا, برتن نے بولنا شروع کر دیا. میں نے کہا کان سے لگا کے بیٹھ جا, یہ برتن بولے گا اور کہے گا ہمیں کنہوں نے استعمال کیا اور کن مقاصد کے لیے استعمال کیا. اس وقت مجالس عیاشی کی تھی یا اللہ والوں کی تھی, ہمیں کن لوگوں نے ہمارے اندر کھایا, وہ خدا رسیدہ تھے, وہ خدا سے دور تھے, وہ اللہ کے قریب تھے, وہ مدینے والے سے دور تھے, ہمیں کن لوگوں نے کھایا جنہیں عروج تھا اور پر زوال آ گیا, ہمارے اندر کن لوگوں نے کھایا جن کو موت کیسی آئی, بیماریاں کیسی لگی, ہمارے اندر کن لوگوں نے کھایا جن کی زندگی خوشحالی میں تھی پھر بدحالی میں ہو گئی, ہمارے اندر کن لوگوں نے کھایا جن کے پہلی زندگی بدحالی میں تھی پھر خوشحالی میں ہو گئی. یہ عروج و زوال کی انوکھی داستانیں بتائیں گے. کیوں؟ قیامت کے دن بھی ہر چیز بولے گی, اور رب چاہے تو اب بھی بول سکتے ہیں. قیامت کے دن ہر چیز بولے گی. ایک اللہ والے تھے, اپنے شیخ سے عرض کرنے لگے, شیخ میرے لیے دعا فرمائیں, میں بہت پریشان ہوں, میں جاتا ہوں ہر ڈھیلے کو اٹھاتا ہوں استنجے کے لیے, میں ڈھیلے کا ذکر سنتا ہوں, میں اس کو رکھ دیتا ہوں. ہر چیز اللہ کا ذکر کرتی ہے. میں اس کا ذکر سنتا ہوں اپنے کانوں سے, میں اس کو رکھ لیتا ہوں, پھر دوسرا ڈھیلا اٹھاتا ہوں, میں پریشان ہوں, میں تو استنجا بھی نہیں کر سکتا. شیخ میرے دل کی یہ کیفیت اللہ سے کہے, اللہ لے لے, میں بہت پریشان ہوں. اور شیخ نے دعا فرمائی اور وہ چیز لے لی گئی. ہاں, اس بات پہ ایک بات یاد آئی, اچانک آپ کے کام کی ہے, سناتا جاؤں, کام آئے گی. جس شخص پہ سخت جادو ہو, بہت خطرناک جادو ہو, جہاں صالحین نیک لوگ یا اللہ اللہ سیکھنے والے آ کے کھانا کھائیں, وہ ان کے بچے ہوئے ٹکڑے اور بچا ہوا سالن اور بچا ہوا لنگر, کوئی بھی دال وغیرہ کوئی چیز یا کوئی بھی کھانا ہے, اس کا ان کا بچا ہوا کھائے گا, رب اس کے جادو اور بندشیں اور طاقتور ترین سفلی عمل میں ایک وقت آئے گا, درال ڈالے گا اور وہ چیزیں ٹوٹ جائیں گی. اور جو چیز چاہتا ہے, جو شخص چاہتا ہے کہ میرا جادو بڑھے, میری بندشیں بڑھے, اسے کہو کہ ایسے لوگوں کے ہاتھ کا کھانا کھا جو بے وضو ہیں, بے حوصلے ہیں, حالت جنابت میں ہیں, ناپاکی میں ہیں, جنہیں نماز تسبیح نہیں, جو نشے کی حالت میں ہیں, ان کے ہاتھوں کا کھانا کھا اور 99% ہوٹلوں کے کھانے اور فاسٹ فوڈوں کے کھانے پکانے والے نشے اور ان چیزوں میں اور ان حالات میں ہوتے ہیں, میں 100% کی بات نہیں کر رہا, ہوتے ہیں, اس کا جادو, اس پہ بندش شیطانی چیزیں بڑھ جائیں گی. میں نے ایک گھرانے کو کہا, میں نے کہا 40 دن آپ نے باہر کی چیز نہیں کھانی, خود پکانی ہے, احتیاط سے پکانی ہے, 40 دن آپ نے یہ نہیں کھانی, اور 40 دن صرف انمول خزانہ پڑھنا ہے. اب 40 دن کے بعد مجھے بتائیں, 40 دن کے بعد وہ گھرانا میرے پاس واپس آیا اور کہنے لگا کہ آگ پہ پانی پڑ گیا، ان کے گھر میں جھگڑے اور بیماریاں دو چیزیں کم نہیں ہو رہی تھی، صرف باہر کے کھانے ان کے گھر میں داخل ہوئے انہوں نے آگ لگا دی۔ جیسے میں کہا کرتا ہوں کبھی کبھار کھا لینا مجبوری میں تو اور بات ہے، معمول بنا لینا جن کے گھر میں پکتے ہی نہیں اور آتا ہی باہر سے ہے۔ اگر جادو بہانا ہے اپنا، بندش بہانی ہے اور شیطانی چیزیں بہانی ہیں اور اپنے آپ کو گناہوں میں مبتلا کرنا ہے اور اپنی طبیعت کو گناہوں پہ مائل کرنا ہے، تو ایسے لوگوں کے ہاتھ کا کھانا کھا جو شراب پینے والے ہوں، بدکاری کرنے والے ہوں، نشہ کرنے والے ہوں اور ناپاکی کی حالت میں ہوں۔ بہت دور کی بات ہے جو ایمان اعمال کی زندگی سے دور ہوں، ایسے لوگوں کے ہاتھ کا کھانا کھا۔ سچ بتائیں بعض لوگوں کے ہاتھ کے کھانے نہیں ہوتے، ان کے ہاتھ میں کوئی قدرتی برکت بھی ہوتی ہے اور لذت بھی ہوتی ہے، آپ نے تجربہ نہیں کیا؟ ہاتھوں کا اثر نہیں ہوتا۔ اچھا ہاتھوں کا اثر نہیں ہوتا، ہم خود کہتے ہیں کہ بچے نے اب ہاتھ پہچاننا شروع کر دی ہے، یہ اپنے ہاتھ ہیں یا غیروں کے ہاتھ ہیں۔ اما کے ہاتھ میں آتا ہے تو بچہ سسکیاں لیتا 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 چپ ہو جاتا ہے اور ہاتھ بچے نے پہچاننا شروع کر دی۔ ہم نہیں کہتے، نہیں کہتے، ہاتھوں کا اثر ہے زندگی پہ، ہاتھوں کے اندر سے ریز نکلتی ہے اور یہ ہم نبز کے ذریعے جو پکڑتے ہیں نا، نبز پہ نبز رکھتے ہیں، ہاتھ پہ انگلیاں رکھتے ہیں، اس کے اندر سے ایک لہریں منتقل ہوتی ہیں اور وہ لہریں معالج کے جذبے کی منتقل ہوتی ہیں کہ میرے اندر جذبہ ہے کہ میں نے اس کی جیب خالی کرنی ہے، تو وہی لہریں منتقل ہوں گی، اور میرے اندر جذبہ یہ ہے کہ اس کو صحت شفا یابی مل جائے، تو میرے اندر وہی لہریں منتقل ہوں گی، میرے اندر سے، میرے اندر سے میں معالج ہوں، چاہے میں ہوں یا کوئی بھی معالج ہے۔ ہاتھ رکھتے ہی اس کے اندر کی لہریں انویزبل ریز وہ منتقل ہوتی ہیں اس کے جسم کے اندر، اس کے جسم کے اندر منتقل ہوتی ہیں۔ ہماری زندگی پہ کچھ چیزیں اثر ڈالتی ہیں اور بہت کچھ اثر ڈالتی ہیں۔ لوٹانا بہت اثر ڈالتا ہے، لوٹانا دعاؤں کی شکل میں لوٹانا، شکر کی شکل میں لوٹانا، صدقے کی شکل میں لوٹانا، عشر کی شکل میں لوٹانا۔ زمین بولتی ہے اور زمین کہتی ہے کہ تیرے خزانے اللہ نے بھر دیے، مختلف بولوں کو مختلف لوگوں نے مختلف آوازیں سنی، کسی نے سنا کہ اللہ تیرے خزانوں کو بھر دے اور کسی نے سنا کہ اللہ تجھے خزانے لوٹا دے، اور کسی نے کیا سنا، کسی نے کیا سنا۔ زمین بولتی ہے اندر سے، زمین بولتی ہے، یاد رکھیے گا، بولتی ہے۔ اور حقیقت ہے زمین کی آواز سننے والا کوئی نہیں ہوتا، پر زمین بولتی ہے اور 100% بولتی ہے، اور یہ جو میں نے عمل بتایا اس کے ساتھ بولتی ہے، اور زمین کے اندر کے خزانے بولتے ہیں، زمین کے اندر کے بول بولتے ہیں، زمین کے اندر کے تھیلے بولتے ہیں کہ زمین بولتی ہے۔ اور میں نے دیکھا ہے، آپ نے بھی دیکھا ہوگا، جو اللہ کے خزانوں میں لوٹاتا ہے اپنے رزق میں، رب اس کی نسلوں کو صدا دیتا رہتا ہے۔ کیوں؟ سن لے ذرا غور سے میری بات کو۔ شیطان سخی سے ڈرتا ہے، شیطان سخی سے ڈرتا ہے، چاہے سخی فاسق اور فاجر گناہگار ہی کیوں نہ ہو، اور شیطان عابد سے نیک سے نہیں ڈرتا، چاہے وہ کیونکہ وہ اگر وہ بخیل ہو تو اس سے نہیں ڈرتا۔ شیطان سخی اس سخی سے ڈرتا ہے، چاہے وہ خطا کار ہی کیوں نہ ہو، کہ سخاوت اس کے سامنے آ کے آڑ بن جاتی ہے۔ اور ایک وقت ایسا آتا ہے کہ اللہ سخی کو ایسا پسند فرماتے ہیں، ایسا پسند فرماتے ہیں، اللہ سخی کو اتنا پسند فرماتے ہیں، آپ حیران ہوں گے کہ اس کی خطائیں تولی جاتی ہیں اور اس کی سخاوت اللہ کے لیے جو دیا، اللہ کے لیے جو دیا، اللہ کے لیے جو دیا، دکھاوے کے لیے نہیں، اس کی سخاوت تولی جاتی ہے۔ ایک تول میں سخاوت بڑھ جاتی ہے، لوٹانا بڑھ جاتا ہے، اس لوٹانے میں اللہ اس کا خاتمہ بالخیر کر دیتے ہیں، خاتمہ بالخیر کر دیتے ہیں، خاتمہ بالخیر کر دیتے ہیں، اس لوٹانے پہ اللہ اس کا خاتمہ بالخیر کر دیتے ہیں۔ میرے رب کو لوٹانا بہت پسند ہے۔ میرے پاس ایک صاحب ہے، ان کے جسم پہ داغ تھے، میں نے کہا نوٹ لے لے جسم پہ مل، या सिक्का ले ले जिसम पे मल जितना तेरी इस्तेदात हो। वे एक साहब आए, उनका कहने लगे मेरी बीवी का बच्चा उल्टा है, वो कहते हैं कि सर्जरी होगी। मैंने कहा हंस पे इस्तेदात नोट या सिक्का, पेट पे मल और रख दे और इसको इकट्ठा करते रहे, जब ये ज्यादा हो जाए थोड़ी मिकदार चंद दिनों की किसी ऐसे जरूरतमंद को दे जो सवाल न कर सकता हो, जो किसी के सामने हाथ न फैला सकता हो, जो किसी के सामने कुछ चाल ढाल काल से अपने अंदाज से मांग न सकता हो, ऐसे बंदे को दे। और उसने दिया और उनका काम हो गया। कहा कि जिसका एक दफा सिजीरियन हो जाए उसके बार बार ऑपरेशन होते हैं, जिसे बड़ा ऑपरेशन कहते हैं। कहा कि पहले दिन से जब पता चला कि अल्लाह ने अंदर फल फूल लगा दिया, हमल हो गया, कहने लगे उस दिन से हमने रोजाना एक नोट सिक्का जितना भी था वो डाला और एक बर्तन में डालते गए और फिर उसको सदका करके देते गए। कहने लगे अल्लाह का निजाम देखे कि हमने जो है उसको ले गए अस्पताल में और वो अभी इंतजाम ही कर रहे थे कि इसका क्या करना है। आधा बच्चा बाहर आ गया और अल्लाह के फजल से और बच्चा सारा बाहर आ गया और पता ही ना चला। वो कहने लगे ये तो सर्जरी होनी थी, हमने तो सोचा था कि सारे इसका इंतजाम होना था। ये सब की करीमी है, अल्लाह को लौटाना, अल्लाह को देना। मैं अमल बताया करता हूँ और उसको हमेशा मैंने मुफीद पाया। जितना बंदे का वजन है उतने उसके चावल ले ले, जितना बंदे का वजन है, चावल टोटा हो, कच्चे हो, पके हुए न हो, सस्ते चावल हो लेकिन कच्चे हो, आला क्वालिटी के न हो, क्योंकि जब पानी में जाएंगे वो एक मिनट में टुकड़े टुकड़े हो जाते हैं। तो उनको वजन कर लें और वजन करके वो चावल सिर्फ मछलियों को डालना है और किसी मखलूक को नहीं डालना। मछलियों के साथ जिंदगी का निजाम और है। हमारे यहाँ एक अमल होता है कि ये नक्श 1.25 लाख लिखो, नक्श पंद्री का नक्श होता है, नक्श हलवा, ये नक्श 1.25 लाख लिखो, फिर क्या करो रोज इतने नक्श लिखो, उनको लपेट के गोलियां बना के आटे की, उसमें वो नक्श डालो और जहां मछलियां हैं वहां डाल दो। 40 दिन के बाद आप इसके आमिल कामिल बन जाएंगे। फिर वो नक्श जिस चीज के लिए लिखेंगे पत्थर पे लकीर होगी, यूं लिखेंगे यूं हो जाएगा। लेकिन डालना मछलियों को है। मछलियों के साथ अल्लाह का निजाम कुछ और है, बिल्लियों के साथ लंगर में अल्लाह का निजाम कुछ और है। हर मखलूक एक जिक्र करती है और हर मखलूक के पास अल्लाह ने इसमें आजम दिया हुआ है, इसलिए जानवरों की दुआएं भी लगती हैं और बददुआएं भी लगती हैं। मैं उस दिन अपने लंगर खाने में ऊपर चढ़ गया, देखा लंगर खाना खाली पड़ा हुआ, मुझे एहसास हुआ रात को मुझे नींद न आई, सारी रात मैं परेशान रहा। सुबह सुबह मैं उठा, फजर के बाद बच्चों को स्कूल भेज के मैं से गया। मैं आखिरी मंजिल पे लंगर खाना है हमारे छोटे तस्बीह खाने में, हमारा एक जिम्मेदार साथी था वो छुट्टी पे गया हुआ था, उसका भाई को एक्सीडेंट हुआ। मैं गया तो वो खाली पड़ा हुआ था। सारी रात मुझे यकीन जानिए नींद न आई और मुझे ऐसे महसूस हो कि कोई परिंदों की फड़फड़ाने की आवाज नहीं होती ऐसी, और मुझे समझ नहीं कि ये क्या है, मुझे समझ ना आए। मैं सारी रात वहां बेचैन रहा। मैं सुबह गया तो सब बर्तन खाली पड़े हुए हैं। मैंने फोन किया, ये लंगर किसके जिम्मे है? उसने कहा जी उसके जिम्मे है। मैंने उसको कहा उसको फोन कर। उसने कहा जी उसके जिम्मे है। उसने कहा मैंने तो उसके जिम्मे लगाया हुआ था। जब उसको मिला तो वो मुझ मेरे सामने वाजे मुकर गया, कहने लगा मुझे इल्म नहीं था। एक पल में मेरे अंदर से पता नहीं क्या बद्दुआ निकल गई उसके लिए, अंदर से बाज मेरे अंदर से बद्दुआएं ऐसे निकलती हैं। मेरा मन कहता है कबूल हो गई, और बाज बात ऐसी होती है मैं कहता हूं अल्लाह पाक नहीं मैंने वापस ले ली। और मेरी कोई अल्लाह से ऐसी नहीं है मामला के मैं कोई पहुंची हुई सरकार हूं और मैं कहता हूं ये ले ली वापस ले ली। ये मेरा गुमान है, ख्याल है। मैं तो जाके कब्र वालों से बातें करता हूं और कह दो तो मौला तू ही पहुंचाएगा, मैं कौन से दावे करता हूं। सही बात, मुझे नींद नहीं आई, लंगर चलता है हमारा, एक बोरी रोज की लगती है लंगर की, उसमें ज्वार है, गंदम है, बाजरा है, मकई है, ये मिक्स होता है क्योंकि ये मिजाज होते हैं इनके परिंदों के, ये अपनी तबीयत का लंगर खाते हैं। डिश हो ना, चार पांच डिशे हो, वन डिश के नहीं हो, ये वन डिश वाली नहीं है, मेरे आपके लिए वन डिश ठीक है, इनके लिए वन डिश नहीं, मिक्स खाना हो, फिर अपनी तबीयत का हर बंदा खाता है। सर्दियों में ज्यादा खाते हैं, गर्मी में थोड़ा खाते हैं, फिर थोड़ा सा खाएंगे, आप परिंदों का मिजाज देखे, नहीं यूं चक्कर लगा के आएंगे, हाँ फिटनेस का ख्याल रखते हैं, यूं चक्कर लगाएंगे, ऐसे ऐसे उड़ेंगे, फिर आके बैठेंगे, फिर खाने में खाना खाएंगे, फिर खाना खाएंगे, खाना खा के ये चिड़िया परिंदे कबूतर, ये खुला लंगर है, हमने कुछ चीज पाली तो नहीं हुई, फिर ये चक्कर लगाएंगे, फिर पानी पिएंगे। हमने वहां घोंसले भी रखे हुए हैं, डब्बे रखे हुए हैं, ताकि कोई मरीज बीमार हो तो उसको यहाँ खाना भी मिल जाए, साथ अटैच बाथ का निजाम भी मिल जाए, और साथ जो है उसको कमरा बेडरूम भी मिल जाए, और ये निजाम भी मिल जाए, ये भी साथ रखा हुआ है, दो देते हैं। सारी रात नींद नहीं आई, मैंने सुबह उसको फोन किया, उसको फोन किया, उसको फोन किया, हर तरफ से मुझे नफी मिली, हर तरफ से नफी मिली, और मैंने एक बंदे को अफसोस से कहा कि अवकाश अफसोस कि तू अपने लंगर से जो याद रहा, इन बेजमानों का याद नहीं रहा। हमारा एक मुखलिस साथी, ईद के दिनों में उसने मेरी बिल्लियों के लंगर का ख्याल नहीं किया, और मैंने कहा कि तुझे भूख नहीं लगी थी तो किसी को कह देता कि मैं नहीं आ सकता, मैं किसी और की ड्यूटी लगा देता, पर गालिब बिल्लियां चीखती रही, और तुझे पता नहीं उनकी चीखों के अंदर मिलता होता क्या है, हदीस में नहीं आता, सही हदीस है कि जो उसने बिल्ली को बंद कर दिया और वो बिल्ली मर गई, और फरमाया मफहूम है अल्लाह माफ करे वो जहन्नम में चली गई। आका ने फरमाया अगर बिल्ली को छोड़ देती वो कीड़े मकोड़े चूहा खा लेती। हर मखलूक की, मैं बात पता नहीं कहां से चला था, मछली से चला था, हर मखलूक की अपनी दुआ होती है, हर मखलूक के पास एक इस्मे आजम होता है। हमारी किताबें हैं हयातुल हैवान जैसी किताबें, इनमें बकायदा और भी किताबें हैं, इनमें बकायदा हर मखलूक का इस्म लिखा हुआ है, ये मखलूक ये इस्म पढ़ती है, ये मखलूक ये इस्म पढ़ती है, ये मखलूक ये जिक्र करती है, ये मखलूक ये तस्बीह पढ़ती है, हर मखलूक का इस्म लिखा हुआ है, और वह मखलूक वह इस्म पढ़ती है और उसको मिलता है, और वह दुआएं मांगती है करती है। कत्ल का 302 का मुकदमा था और जज के सामने खड़ा है, जज के सामने खड़ा है, और जज को समझ नहीं आ रही मैं क्या करूं। जज ने कहा सुबह मैं फैसला दूंगा इसके फांसी का या बरात का, बरी होने का, मुझे सोचना, पेशी दे दी। रात को एक गधी आई जख्मी, जिसकी खाल उधड़ी हुई, खून उससे गिर रहा, और गधी कहने लगी मेरे साथ इंसाफ करना वरना तू खुद नहीं बच सकेगा। और उसकी दहशतनाक बात ऐसी थी, उसकी नींद जज की उड़ गई, और सुबह आते ही उसने उसके लिए फांसी का, और फांसी का फैसला करने के बाद पूछा तू कहता है मैंने ये कत्ल नहीं किया, मैं भी मानता हूं नहीं किया, पर मैंने तेरे लिए फैसला कर दिया है फांसी का, तू ये बता कि तेरी जिंदगी में कोई कसूर ऐसा हो, कोई वाक्य ऐसा हो। सोचते सोचते कहने लगा मेरे खेत में गधी आई थी, मेरे हाथ घास में काट रहा था, मुझे गुस्सा आया, मेरे हाथ में तेज धार तराती थी, मैंने उसकी खाल पे मारी, जख्म हो गया, फिर जख्म को पकड़ के मैंने उसे खींचा और उसकी खाल को चीर दिया, जिंदगी खाल को चीर दिया और उसको भरा दिया, और वो बेचारी तड़पती हुई भागी। हाँ कहा तूने बिल्कुल सच कहा, रात वही गधी थी और वो खाल तूने फला जगह से चीरी थी। कहने लगा हाँ हाँ, कहा मैंने आंखों से देखा, और वो कहती थी मेरे साथ इंसाफ कर, अगर तूने इंसाफ ना किया तो खुद भी बर्बाद हो जाएगा, लिहाजा तेरे साथ इंसाफ यही है, तुझे फांसी की सजा है।
हर जानवर की अपनी फरियाद होती है। जब ये चावल डालेगा जानवरों के पास, फिर उसकी अपनी फरियाद होती है, इंसानों की अपनी फरियाद होती है, बेजबानों की अपनी कैफियत होती है। बिल्ली को खिलाना उसके अपना मिजाज है, उसके दिल के अंदर की अपनी दुआएं हैं। हमारा तो लंगर रोज कब्रिस्तान की चींटियों के लिए जाता है, इंसानों का लंगर अल्लाह के फजल से यहां तस्बीखाने में अल्लाह चलवाता है। और ये लंगर अभी जो आप खाएंगे, ये ज़कात फितराना सदका वगैरह नहीं है। ज़कात फितराना सदका ये तो मालदार खा सकते हैं, मालदार नहीं खा सकते, ये तो गुरबा का हक है। क्या ख्याल है? तो गुरबा का हक है, मिस्कीन का हक है। मिस्कीन का हक छीन के मैं ऐसे लोगों को खिलाऊं यहां आने वालों को जो खुद ज़कात सदका फितराना और मालदार है, देने वाले हैं, वो तो जुल्म है, उनके साथ जाती है। यतीम के साथ भी, मिस्कीन के साथ भी जाती है, और जिनको मैं खिला रहा हूं इनके साथ भी मैं जाती कर रहा हूं। अल्हम्दुलिल्लाह यहां वो लंगर नहीं है जो ज़कात सदका फितराना हो। हर मखलूक की अपनी आवाज होती है, मैं ये बात कर रहा था। हमारा लंगर मछलियों में भी जाता है, कब्रिस्तान में भी जाता है, बिल्लियों में भी रोज मंगर लंगर अल्लाह पाक खिलवाता है उन्हें, और परिंदों का लंगर भी होता है, और इंसानों का लंगर भी होता है। तस्बीखाने के 5 लंगर अल्लाह चलवा रहा है, और सबसे बड़ा लंगर हमारा इंसानों का होता है। उसके बाद हवाई लंगर है, परिंदों का है। सौ रात मुझे नींद नहीं आई, मैं तो सीधा गया वहीं, परिंदों के फड़फड़ाने की आवाज से मुझे एक गुमान आया। मैंने कहा परिंदे बेचैन है, 2 दिन भूखे रहे, इन जालिमों ने 2 दिन भूखा रखा, इन जिम्मेदारों ने 2 दिन भूखे रहे। 2 दिन के बाद उन्हें जाके खुराक मिली। उसने कहा उसको कहा था, उसने कहा उसको कहा था, उसने कहा उसको कहा था। हाय हाय, खानकाह का कोई वारिस ना हुआ। जिंदगी में यही है, पता नहीं मरने के बाद क्या होगा मेरी। परिंदों की दुआएं, बेजबानों की दुआएं होती हैं, गरीबों की दुआएं होती हैं, इंसानों की दुआएं होती हैं। लौटाना मेरे रब की बारगाह में अनोखा निजाम है। वो परिंदों को लौटा, वो इंसानों को लौटा, वो जानवरों की खिदमत में लौटा, वो किसी शक्ल में लौटा, लौटा, लौटा। मैंने अपने पलकों पे तेल लगाया हुआ था, मैंने सर पे तेल की मालिश की हुई थी, बालों के तलवों पे तेल लगाए नींद आ जाती है। मैंने सर पे तेल की मालिश की हुई थी, पर सारी रात मैं परेशान रहा, पहाड़ जैसी रात, और मुझे फड़फड़ाने की आवाजें आई। मैंने कहा वही कुछ है, वजन बंदे का करके, जितना बंदा के बंदे का वजन हो, वजन करके, बंदे का वजन करके, और उसको चावल डाल दें ऐसी जगह जहां मछलियां हो। हमारे रावी के अंदर पानी नहीं है, गंदा पानी है, ऐसी नहरें होती हैं, ऐसे तालाब होते हैं। रावी में जब पानी का सीजन होता है तो साफ पानी आता है, आजकल साफ पानी नहीं है, दरियाए सिंध सदाबहार है, या ऐसे बड़े बड़े तालाब, झीलें, रावी के साथ झीलें हैं, मैं वहां डलवाता हूं। रावी के साथ झीलें हैं, बड़ी बड़ी झीलें हैं। फिर मुझे कहने लगे जी मेरे दोस्त के हम डालते हैं, लोग वो मछलियां पकड़ के ले जाते हैं, जहां चावल डालेंगे वहां मछलियां इकट्ठी हो जाती हैं, वो जाल डालते हैं। फिर कहने लगे हम ऐसे वक्त में गए जहां शिकारी नहीं होते, ताकि उस शिकार का हम जरिया ना बने। वो करें तो उनकी मर्जी है, शिकार करना कोई हराम नहीं। इससे मसाइल हल होते हैं, इस लौटाने के अंदाज से। ये मैं अंदाज जो बता रहा हूं, शादी जिनकी न हो रही हो, जिनके मसाइल बीमारियों की शक्ल में हो, जिनको लाइलाज बीमारी हो, लाइलाज तकलीफ हो, जिनके लाइलाज मुश्किलात और मसाइल हो,
इनकी लाइलाज उलझने हो, नामुमकिन जिंदगी के मसाइल हो, एक दफा करे, तीन दफा करे, पांच दफा करे, सात दफा करे, ज्यादा करे, नौ दफा, जितनी इस्तेदात है। और इलाज की दुनिया में इस्तेदात ज्यादा होती है। कहे कि 30,000 रुपए का टैक्स टेस्ट है, कहते फिर और कैसा के करे, फिर कट्टा बेचना पड़े, कट्टी बेचनी पड़े, मच्छी बेचनी पड़े, फिर घर बाली बेचनी पड़े, कुछ बेचनी पड़े, करेंगे। जब अल्लाह को देने का वक्त आता है, सारे मुस्तहक बन जाते हैं। मेरा तो मुशाहदा अक्सर यही है, सब नहीं, अक्सर यही है। जब अल्लाह को देने का वक्त आता है, कहते जी हम तो फकीर हैं, हमारे पास कुछ नहीं। जब अल्लाह को देने का वक्त आता है, और जब अल्लाह से लेने का वक्त आता है, सारे जमी होते हैं। अल्लाह कहते हैं ख्याल करना कुर्बानी में, ऐसे मुझे जानवर भी नहीं चाहिए जिसका दांत टूटा हुआ हो, जिसका सींग टूटा हुआ हो। हाँ हाँ, कुर्बानी का ऐ भी जानवर नहीं चाहिए, साफ सुथरा चाहिए, खूबसूरत चाहिए। और अगर ऐसा जानवर मुझे दे कुर्बानी के नाम पे, खा सारा खुद जा खरीद भर ले, अल्लाह की तरह करी। हमारा भी ऐसा निजाम होता कि जानवर कुर्बानी का जानवर रखते पहाड़ पे, आग आती खा जाती कि कबूल हो गया, चलो जी। हाँ हाँ, आग आती खा जाती कबूल हो जाती। हमारे शाह साहब खाने पीने की डिश बड़ी जबरदस्त खाते हैं। उस दिन खा रहे थे मैं कि शाह साहब खाओ आप, तो हमें कश्मीर में लेके गए, हमारी शाह साहब ने गाड़ी चलाई, माशाल्लाह कलंदर है खाने के, कलंदर है। आजकल जरा कुछ घास पानी कम किया हुआ है। अल्लाह का निजाम देखे, अगर ऐसा होता जानवर कि भाई तू जमा करो पहाड़ पर रखो, अपनी छत पर रखो, एक आग आएगी जला जाएगी, बस खत्म। अल्लाह कैसे करीब है इस उम्मत के साथ, उम्मत की मेरे मदीने वाले की बरकतें हैं, ये मेरे मदीने वाले की का फैजान है, ये मेरे कमली वाले की अताएं वफाएं शिफाएं हैं, कि कैसा अजीब निजाम है। जबा अल्लाह के नाम पे कर रहे, सारा खुद खा रहे। अच्छा अल्लाह कहते तीन हिस्से कर लो, एक अपने लिए, एक रिश्तेदारों के लिए। हाँ? और तीसरा तीन हिस्से कर लो ना, एक अपने लिए, एक रिश्तेदारों के लिए। मैं अर्ज कर रहा था, आपने पहले मुझे बता दिया, एक अपने लिए, एक रिश्तेदारों के लिए, एक वरबा फकरा मसाकीन के लिए जो कुर्बानी नहीं कर सकते। ऐसा कर लो तो बेहतर है, सारा रख लो तो कोई हर्ज नहीं। फिर भी बखील बन के भी मेरा अल्लाह कहते तेरी कुर्बानी कबूल है, तो बखील है। जब से डीप फ्रीजर आए हैं ठंडे गले, उस दिन से बंदे बखील बन गए। दो चीजों ने बंदों को बखील बना दिया। एक होटलों ने, जब से होटल आए हैं, पूरे शहर में होटल नहीं होता था, भरे शहर के अंदर हर आने वाला मेहमान तेरा और मेरा होता था। या ऐसे सखी होते थे जिन्होंने सराय बनवाई होती थी, मैं सुल्तान की कब्र पे जाता हूं। ये सराय सुल्तान लाहौर में एक जगह का नाम है। ये वो ठेकेदार था जिसने स्टेशन की बिल्डिंग बनाई थी, बहुत बड़ा ठेकेदार था, बड़ा सखी था, और ठेकेदार सच्चा ठेकेदार था। बिल्डिंग सदियों की अभी तक मौजूद है, और कई इमारतें उसने बनाई। और सराय सुल्तान, मैं सुल्तान की कब्र पे कब्रिस्तान में जाता हूं तो उसकी कब्र के सामने से गुजरता हूं, उसकी कब्र में जाता हूं। सखी की कब्र पे जाने से अल्लाह की रहमतें ज्यादा आती हैं। क्यों? सखी की कब्र पे अल्लाह की रहमतें आ रही होती हैं, मैं पढ़ के उसको हदिया देता हूं। जो मुझसे पढ़ के हो सकता है, मैं सराय सुल्तान लाहौर में अब भी वो मेहराबे में देखने गया हूं, अब भी वो मेहराबे मौजूद हैं। वो स्टेशन के करीब है, मुसाफिर परदेशी आते थे, उसने सराय बनाई हुई थी। हमारे एक जानने वाले हैं, कहते हैं मेरे अब्बा जी के बिस्तर लोग चोरी करके ले जाते थे, आते थे रहने के लिए, बिस्तर भी चोरी करके ले जाते थे। फिर मेहमान आते थे, अब्बा जी फिर ठहरा लेते थे। मैं अब्बा जी कहता,
अब्बा जी चोरी करके बिस्तर ले जाते हैं, फिर ठहराते हैं। फरमाया मैं अपनी सखावत को छोड़ दूं उनकी चोरी की वजह से, छोड़ दूं। दो चीजों के आने से, एक डी फ्रीजर के आने से, एक होटलों के आने से। पहले हर आने वाला परदेशी तेरा और मेरा होता था, मेहमान होता था। मदीने में आके मस्जिद नबी शरीफ में आकर परदेशियों को तकसीम फरमाते थे, आज ये परदेशी है कौन अपने घर ले जाएगा, ये परदेशी। हद तक गैर मुस्लिम एक यहूदी को दिया, वो सात बकरियों का दूध पी गया और फिर तीन दिन के बाद मुसलमान हो गया, फिर एक बकरी का दूध। और मेरी आका की बारगाह में आके ये बात कही तो हुजूर ने फरमाया मफहूम है, मुसलमान एक आंख से खाता है, काफिर सात आंखों से खाता है। इसमें बड़ी गहराई है, कभी अर्ज करूंगा। रब को लौटाने से रब की रहमतें, बरकतें, वसतें, अताएं मिलती हैं। रब को लौटाएं, अरे रब को लौटाएं, मछलियों को लंगर दें, खाना दें, मछलियों को दें तेरी मुसीबतें दूर हो जाएंगी, इंसानों को दें और ऐसे इंसानों को दें जो सवाल नहीं कर सकते। कितने ऐसे थे जिनकी निकाह नहीं हो रहे थे, जिनकी शादियां नहीं हो रही थी, मैंने ये चावलों वाला अमल बताया, रब को लौटाने से, देने से। मैं आज इस मौजू पर ही बात कर रहा हूं, लौटाने से, कि अल्लाह ने उनके काम बना दिए और उनकी शादी हो गई और उनके मसले हल हो गए और उनकी मुश्किलें दूर हो गई और गैर से उनके जोड़े बन गए। कितने लाइलाज थे उनकी लाइलाजी के लिए, उनकी लाइलाजी के लिए अमल दिया कि चावल डालो वजन के मुताबिक, जितना वजन हो, मोटापा न रखना वरना चावल ज्यादा आएंगे, बेचारे में चावल ज्यादा आते हैं, खर्चा ज्यादा होता है, कपड़े का खर्चा ज्यादा, हर चीज का खर्चा ज्यादा। मैं कभी कभी जो जुमा पढ़ता हूँ तो हमारे यहाँ दो चार मोटे कलंदर आते हैं, मैं उन्हें फिर खास तौर पर वाच करता हूँ। पिछले दफा जुमा पढ़ता एक बंदा नहीं आया, खसूसी मैं तवज्जो करता हूँ कि वो एक दो कलंदर है वो आते हैं। रब के खजानों में पाने के लिए लौटाने का फन सीखें, ज़कात लौटाने का फन है, जमीन का उशर लौटाने का फन है, और ये लौटाने का फन नहीं असल में पाने का फन है। रब को तो अपनी हैसियत के मुताबिक दे, अपनी औकात के मुताबिक दे, रब तुझे अपनी शान के मुताबिक अता फरमाएगा। पर देता है रब, देता है, बड़ा करीम है। आपको याद है मैंने एक डब्बे वाला अमल बताया था कि डब्बे में पैसे डालते जाओ, याद है? कोई बता सकता है जी? क्या अपनी औलाद की नियत करके क्या करें? हाँ जी, कौन बताएगा जी, बताए है? क्या करें औलाद के नसीबों के लिए, अच्छी जगह को, रिश्तों के लिए क्या करें? हाँ जी, जल्दी बताएं, जो जल्दी बताने वाला मुझे वो बोले है? हाँ जी, ये कहते हैं डब्बे में डालती है और एक साल के बाद, आप और किसने क्या सुना? हाँ जी, ये कहते हैं कि बच्चियों के बारे में मैंने अर्ज किया था कि एक डब्बा रख दे, रोज हस्ब इस्तेआत पैसे उसमें डालते जाएं, जब बच्ची की शादी हो, एक ख्याल करना करंसी तब्दील ना हो जैसे इंडिया में हुई हुई ना, उन्हें के इतने हजार के नोट जो है वो सारे बंद। अच्छा, ये कहते हैं कि बच्ची की शादी पे हो वो डब्बा खोलें, ये अल्लाह वाले कहते हैं कि हर साल के बाद। एक दोस्त कहते हैं मैंने अर्ज किया हर रमजान में, और क्या कहा? यही कुछ कहा, साल में कहा या जिंदगी में? रमजान से मैंने अर्ज किया था, जो रमजान में करें उनके नसीब मुकद्दर के लिए। मैं कल ही एक फैमिली से बात कर रहा था, कल ही तीन बच्चे मेरे सामने खड़े थे, मैं उन्हें दम कर रहा था और उनसे कह रहा था इन बच्चों को डिग्रियों की फाइलें दे सकते हो माल करके कि हमारे बच्चे अच्छे स्कूलों, अच्छे कॉलेजों, अच्छे यूनिवर्सिटियों और अच्छे मुल्कों में जाके डिग्रियां लें, ट्रकों के हिसाब से जहेज दे सकते हो और रजिस्ट्रियों के नाम पे माल दौलत जमीनें चीजें दे सकते हो, पर मुझे एक चीज बता दो इनको नसीब और मुकद्दर दे सकते हो? नहीं दे सकते। इनका नसीब और मुकद्दर कहां से आता है? वो अश से आता है। ये सारे फर्शी मसाइल हैं, ये सारे फर्शी दिन चुन है और निजाम है। अशी वसाइल कहां से आएंगे? वो ये रब को लौटाने से आते हैं, दुआओं और आमाल करने से आते हैं, वो इससे आते हैं। रब को लौटाएं, अल्लाह को दें। जैसे मैंने अर्ज किया, एक डब्बा बना लें, एक बना लें, उसके पैसे डालते जाएं, डालते जाएं, डालते जाएं, औलाद के नसीब के लिए, अच्छे नसीब के लिए, बेहतरीन मुकद्दर के लिए, उनकी आला जिंदगी के लिए डालते जाएं, डालते जाएं। रमजान से रमजान खोलें और फिर पूरा रमजान जरूरतमंदों पे नजर रखें। फला जरूरतमंद है, गरीब है, मुस्तहक है, अपनी जरूरतों को छुपाता है, थोड़ी तनख्वाह वाला है, गुजारा पूरा नहीं हो सक रहा, चुप करके उसके घर पहुंचा दें, उसके घर पहुंचा दें। फिर रमजान में वही डब्बा फिर उसमें डालना शुरू कर दें, फिर उसमें डालना शुरू कर दें। ऐसी अनोखी चीज है, बहुत ज्यादा अनोखी, हैरत अंगेज अनोखी चीज है। पर एक चीज और बताता हूं, अक्सर माएं, माएं ये चीज किसने बताई? नवाब ऑफ बहावलपुर पीर मोहम्मद अली शाह साहब होते थे पिपली राजन, पीर मोहम्मद अली शाह साहब, मैंने उनको बुढ़ापे में देखा, बड़े बड़े अकादर के सोहबत याफ्ता थे। वो नवाब की मस्जिद महल के करीब मस्जिद थी, रात को पीर साहब का खिताब था, पीर साहब का खिताब था, बड़ी आवाज थी उनकी, सूखे पतले से थे, आवाज बहुत ऊंची थी और बड़े अल्लाह वाले थे। पीर मोहम्मद अली शाह साहब रहमतुल्लाह अलैह ने ऊंची ऊंची आवाज में नवाब को ललकारा उसकी हकूमत में, उसके इख्तदार में, कि तेरी बेटियां बैठी हुई हैं, तू बेटियों की शादी नहीं करता, और इसलिए नहीं करता कि नवाब की बेटी के लिए कोई नवाब चाहिए, नवाब की बेटी के लिए कोई नवाब चाहिए। और बादशाह सुन रहा था, नवाब सुन रहा था, और नवाब की नींद खत्म हो गई। खुदा रसीदा शख्स था ये, जिस वक्त जहां आप बैठे उसी की जागीर है। ये बहावलपुर हाउस देखा है, सामने बहावलपुर रोड देखा है, जहां बशीर मछली वाला है, देखा है? इस ये बहावलपुर हाउस, ये बहावलपुर रोड, ये सारी उसी की जागीर है, जहां हम बैठे हैं उसी की जागीर है। आगे यहां हम लिटन रोड पे, जहां हमदर्द सेंटर है ना, हमदर्द का है, उससे इधर एक मस्जिद दीहान शाह है, उसके अंदर नवाब का मकबरा अब भी है जिसकी यह जागीर थी। ये सारी 1861 में वफौत हुआ, 1800। उसका नाम था नवाब सादत यार खान, उसका छोटा भाई था रहीम यार खान, जिसके नाम पे रहीम यार खान था, नवाब सादत यार खान। एकदम उठा और उसने कहा, बुलाओ, एक दुवेश है। उसने कहा जी कोई गांव का एक बाबा है, वो ऐसी बातें कर रहा है, उसने कहा ले आओ। और बादशाह के बंदे ले गए शाह साहब को। शाह साहब बार बार कह रहे थे यही है ना, क्योंकि नवाब मारता बहुत था, यही है, मेरी हड्डियां तोड़ देगा, हमने जेलें भुगती हुई है हजरत मदनी के साथ, हमने ये किया हुआ है, मार देगा। क्या था उसे पता नहीं था, नवाब तो फिदा बैठा हुआ था। ले गए, खड़े हो गए कि आप बैठे मेरे साथ, और मेरे साथ बिठा के कहा कि अब वो जो बात कर रहे थे मुझे अब बताएं। शाह साहब ने फिर बात बताई और एक बात और बताई जो मैं अब जिसको कहने लगा हूं। कहा कि तू अपनी बेटियों के लिए तूने सोना और जेवर रखा था, पूरी जिंदगी तू अपनी बेटियों के उस सोने और जेवर की जकात नहीं देता। जिस वक्त वो बेटियों के गले में डालता है वो जहन्नम का पौक बन जाते हैं, उनके लिए दुखी मुसीबतें शुरू हो जाती हैं। 99% बेटियों के लिए माँ पहले दिन, बच्ची अभी बड़ी होती है छोटी सी होती है, माँ पहले दिन जो है वो बच्ची के लिए बनाना शुरू कर देती है या नहीं है, बनाना शुरू कर देती है सोना जेवर सोना जेवर सोना जेवर। करते 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 जब बेटी बड़ी होती है माँ उसको देती है और वो सोना जेवर उसकी जकात हर साल नहीं देती, वो बगैर जकात के आग में जलने वाली बेटियों के नसीब और मुकद्दर पे आग लगा देती है। चाहे वो घरेलू झगड़ों की शक्ल में, चाहे वो बे औलादी की शक्ल में, चाहे वो नाचाकियों की शक्ल में, चाहे वो बीमारियों की शक्ल में, चाहे वो किसी मुश्किल किसी उलझन किसी तकलीफ किसी किसी नागवारी कोई भी शक्ल में आग लगा देती है। रब को लौटाना। और नवाब ने उस वक्त बैठे बैठे शादियां कर दी, हाँ कर दी। एक उनकी बेटी थी गुलाम मुस्तफा जटाई जो पाकिस्तान के वजीर आजम भी रहे कुछ अरसा के लिए, वो उनके वो भी नवाब थे और लोगों के साथ भी। फिर उसने ये नहीं देखा कि ये बहुत बड़ा जागीरदार है, ये क्या है। उस नवाब के अंदर ये मिजाज देखे, ईमान और हया देखे, बेटियों सबकी शादियां कर दी। 19 थे उसकी बेटे बेटियां, 19 हाँ शादियां कर। और फिर उसने उसको पूरी जकात दी, कर हाँ इस बेटी के लिए मैंने इतने किलो सोना रखा। वहां तो किलो मनों के हिसाब से था। जिस नवाब के टॉयलेट की टूटियां ही सोने की थी, टॉयलेट की टूटियां हमाम की टूटियां सोने की थी, उसने बेटियों को क्या दिया होगा, सोचो तो सही। लेकिन दिया और उसकी पूरी जकात निकाली, फिर दिया और उसकी जिंदगी में खुशियां खुशहालियां आई। रब को लौटाना सीखे, रब को देना सीखे। देता है सही, बढ़ चढ़ के देता है। बीमारियां हो, तकलीफ हो, परेशानियां हो, मसाइल हो, उसके लिए सदका करें, उसके लिए अल्लाह के राहों में निकालें, अल्लाह को दें। मेरे आपके सामने मेरे वाले साहब रहमतुल्लाह अलैह का वो मजदूर, उसकी लट्ठे चिट्टी लट्ठे की सफेद धोती सफेद कमीज और सफेद देहाती अंदाज की बंधी हुई पगड़ी और चमड़े का वो कढ़ा हुआ जूता मैं उसके पांव में अभी भी देख रहा हूँ। और वो आके बैठता था और फिर सामान खरीदता था और बहुत महंगी महंगी चीजें खरीदता था। और उसमें जो जमेरात के दिन उसको पैसे मिलते थे वो उसमें से जो चंद नोट निकाल के कहता था, ये किसका हिस्सा है, ये अल्लाह का हिस्सा है, ये अल्लाह का हिस्सा है, ये अल्लाह का हिस्सा है। एक नेमत अल्लाह ने मुझे दी, मुझे कॉलेज में स्कॉलरशिप मिलती थी। स्कॉलरशिप दो लड़कों को दो तबकात को मिलती थी, एक वो जो क्लासों में आला पोजीशन लेते थे, एक वो जो गरीब मुस्तहिक होते थे। कुछ थोड़ा सा थोड़ा पढ़ के अल्लाह ने ज्यादा दे दिया, मुझे स्कॉलरशिप मिलती थी, पोजीशन लेता था। मेरे शेख के पास मैं स्कॉलरशिप अपनी ले आया, मैं कह रहा था ये पैसे मिले हैं, बड़े अच्छे खासे पैसे थे। हजरत ने कबूल फरमा लिए। फिर कुछ एक दो दफा के बाद फरमाने लगे, अगर तू नियत कर ले कि ये स्कॉलरशिप मिलती है या पैसे मिलते हैं तो खुद खर्च न कर, तुझे तो अल्लाह ने दिया हुआ है, और ये जरूरतमंदों पे दे दे, रब तुझे बहुत देगा। यकीन जानिए आज मैं देखता हूं जो अल्लाह अपने खजाने से मेरे बच्चों को रोटी दे रहा और मैं मेरी जरूरतें अल्लाह पूरी कर रहा, कि मैं कोई अरबपति नहीं हूं, मेरी अल्लाह जरूरतें पूरी कर रहा, मैं समझता हूं उसके पीछे वो चीज है। میرے شیخ نے مجھے فرمایا, اور میں نے مسلسل سال ہر سال اسکالرشپ ملی. ہمارا ایک چپراسی ہوتا تھا, وہ چپراسی نا وہ جو کلرک ہوتا ہے جو پیسے دیتا ہے, میں ہر مہینے اس کے پاس پیسے لینے جاتا تھا, وہ میرے 50 روپے کاٹ لیتا تھا. پتہ نہیں برکت کے لیے کاٹتا ہوں. اب بھی کبھی کہیں ملتا ہے, بوڑھا ہو گیا, ریٹائر ہو گیا کب کا. تو میں نے ایک دفعہ پرنسپل صاحب کو جا کے نا شکایت کی. پرنسپل صاحب تھے ہمارے, ان کا نام تھا سر شہاب الدین. میں نے کہا سر یہ پیسے میری اسکالرشپ ہے, یہ سلپ ہے, یہ بندہ کاٹ لیتا ہے مجھ سے. اچھا بلاؤ اس کو. ہاں بھائی تو کیوں کاٹتا ہے؟ اس نے کہا سر وہ جو آپ کے فنڈ ہیں. اس نے کہا کون پر؟ سر ذرا تھوڑا سا احتیاط, کبھی کبھی یہ سوا من کی گالی بھی دے دیتے تھے احتیاط. سر نے 2-3 گالیاں دی تھی اسے. تو اس نے کہا جی میں دے دیتا ہوں. میں کہا سر میرے پچھلے بھی بکائے جاتے ہیں. میں نے کہا کلندر موج پہ آئے تو پچھلے بھی نکلوا. میں کہا سر میرے پچھلے بھی بکائے جاتے ہیں, یہ اتنے سالوں سے میں اسکالرشپ لے رہا ہوں اور یہ اتنے سالوں سے ہر بار 50 روپے کاٹ لیتا ہے, اور 50 روپے بڑی بات. اس نے کہا اس کے سارے دے اور مجھے آ کے بتا. میں جب گیا تو مجھے کہنے لگا کہ آپ مجھ سے کہہ دیتے. میں نے کہا میں نے تو آپ کو کئی دفعہ کہا ہے آپ کیوں کاٹتے ہیں, آپ سلپ اٹھا کے پھاڑ کے پیسے یوں پھینک دیتے تھے, کہتے تھے جاؤ اپنا کام کرو, اور میں نے کام کرنا ہے, آپ سختی کرتے تھے. تو میں پرنسپل صاحب کے پاس گیا. اچھا میں نے کہا, اس نے 50 روپے دے دی اور پچھلے کہنے لگی کتنے سالوں کے ہیں؟ کہنے لگے تنخواہ ملے گی میں آپ کو دے دوں گا. میں نے کہا میں نے تجھے معاف کیا, نہ کر ایسا کسی کے ساتھ, اب تو میں تجھے معاف کر دیا, مندری نسلوں میں سکھ نہیں آئے گا, سکون نہیں آئے گا. میں سمجھتا ہوں کہ جو اللہ پاک کی رحمت اور میرے بچے کھا رہے اور اللہ لنگر چلوا رہا اپنے غیب کے خزانے سے, یہ وہی نظام ہے کہ جو اسکالرشپ ملتی تھی وہ ساری کی ساری ضرورت مندوں میں دے دیتا تھا, ساری ضرورت مندوں میں, ساری. لوٹانا اللہ کو پسند ہے. اور بادشاہ بھی اور آپ بھی آپ کے گھر کو ڈبا لے آئے اور شادی پہ کاپی پہ بیٹھے لکھ رہے ہوتے ہیں اگر 50 روپے تو آئندہ دفعہ 100 دیتے, 50 نہیں دیتے. ہم بھی غیرت والے ہیں, رب سے بڑی غیرت جہاں سے غیرت نکلی ہے اور جس کے پاس غیرت کے خزانے ہیں اس کے پاس کتنی بڑی غیرت ہوگی. اگر اللہ کہتا ہے میرے بندے تو اپنی حیثیت کے مطابق دے رہا, میں تجھے اپنی شان کے مطابق دوں گا. کس کے مطابق؟ کس کے مطابق؟ شان کے مطابق دوں گا. میں تجھے اور لوٹا دوں گا, اور اتنا لوٹا دوں گا, اتنا لوٹا دوں گا تیری نسلوں کو مالا مال کر دوں گا. اللہ کو دینے کا مزاج بنائے. جوتی خریدتے ہوئے ہاتھ نہیں کانپتے, ہم بہترین کھانا کھائیں باہر 1000, 5000, 10000 کا بل بن جاتا ہے, اور جس کھانے کے میں صحت برباد اور روحانیت برباد, وہاں ہاتھ نہیں کانپتے. اللہ کو دینے, کسی ضرورت مند کو دینے میں ہمارے ہاتھ کانپتے ہیں اور ہم اپنے بجٹ پہ نظر رکھتے ہیں. حالانکہ وہی وقت ہوتا ہے رب سے پانے کا, وہی وقت ہوتا ہے خزانے غیب سے اللہ سے دلوانے کا. اپنے مسائل, اپنی مشکلات, اپنی روحانی جسمانی الجھنیں اللہ کے خزانوں سے حل کروانی ہے تو آج کی یہ میری درخواستیں ہیں. اس پہ غور کریں, اس پہ غور کریں, اور یقین جانیے رب بڑا کریم ہے اور کریم ہی کریم کو دیتا ہے. اگر بندہ کریم بن جائے, بن نہیں سکتا, بن نہیں سکتا, یہ شان کریمی صرف رب کی صفت ہے. لیکن بندہ کریم بننے کی اگر تھوڑی سی بھی کوشش کر لے, رب کے خزانے اس کی طرف ایسے ٹوٹ پڑتے ہیں, لوٹ آتے ہیں, اور رحمتیں متوجہ ہو جاتی ہیں, اللہ کا فضل متوجہ ہو جاتا ہے اور اس کی شان کریمی متوجہ ہو جاتی ہے. تھوڑا سا بھی اگر کریم بننے کی کوشش کریں, قیامت کا دن ہوگا ایک بندے کے پاس ایک نیکی کم ہوگی, میرا اللہ کہے گا نیکی کہیں سے ڈھونڈ کے لیا, ساری دنیا میں تلاش کرے گا, نہ ماں باپ, کوئی بہن بھائی, کوئی نیکی نہیں دے گا, एक बंदा ऐसा मिलेगा जिसके पास होगी ही एक नेकी, और वह कहेगा चलो मेरे तो किसी काम की नहीं, तेरा ही काम बन जाए, और खुशी खुशी नेकी लेके अल्लाह की बारगाह में आएगा। और मेरे रब सारे निजाम को देखने परखने के बावजूद फरमाएंगे कहां से नेकी लाया, या अल्लाह फला बंदे से, तो अल्लाह कहेगा उसको भी मेरे पास ले आ। उस बंदे को लेके अल्लाह के पास जब जाएगा तो अल्लाह पाक उसको देखकर तुम मुझसे बड़ा करीम बनता है, तुम मुझसे बड़ा करीम बनता है, जा तूने इस पे करीमी की, मैंने तुझ पे करीमी की, और तुम दोनों को मैंने बख्श दिया, तुम दोनों को मैंने बख्श दिया। अल्लाह को देने का मिजाज बनाए, लौटाने का मिजाज बनाए। अल्लाह बड़ा करीम है और देता है नस्लों में रिस्क, इज्जत, वुस्सत, राहत, रहमत, खुशियां, कामयाबियां, अताएं, शफकतें, रहमतें, वो भी खजाने नस्ल दर नस्ल देता है, रब देता है, रब देता है, ये रब को देता है। कोई मुश्किल है, वजन किया, चावल डाले, एक दफा, तीन दफा, पांच दफा, ज्यादा दफा, थोड़ा दफा, अल्लाह पाक ने वो मुश्किल हल कर दी, वो मुसीबत दूर कर दी, वो परेशानी दूर कर दी। चावल डाले रोजाना जो इनकम आती है 2.5% निकाला, एक तरफ कर दिया। महीने के बाद जो तनख्वाह आती है 2.5% निकाला, एक तरफ कर दिया। साल के बाद जो इनकम आती है उसमें से 2.5% निकाला या एक दिन कर दिया, या जिम्मेदार है तो उसे निकाला, उलमा से पूछ के कि कितने फीसद तोल के, अगर मालदार है आपके पास ज़कात बनती है तो निकाला, एक तरफ रख दिया। अब एक तरफ रखने के बाद उसके जरूरतमंदों को ढूंढा, किसी ने कपड़ा लगाया, किसी ने बैनर लगाया, और उसको उठा के अपनी ज़कात, सदकात, खैरात दे दिए तो जाय हो गए। फिर कहते हैं जी हमारे काम मसले हल नहीं होते, तूने खूब खाते में डाला था, तूने तो ऐसी जगह दिया था जहां जरूरत ही नहीं थी, तूने वो दिया ही गलत था, तो फिर काम तेरा कैसे बने। खुद तलाश करें खुद। मुझे एक बंदा कहने लगे कि आप बात करते मैं आपको दे दिया करूंगा, फिर मैं कहता मैं क्या करूंगा, तो मुझे क्यों देगा, और ये मैं इसलिए कह रहा हूं कि मुझे नहीं खाते, मुझे क्यों देगा बता तू। मैं अल्लाह वाले के सराज साहब रहमतुल्लाह सबसे पूछ रहे थे, अभी तो कहां से आया, तो कहां से आया, तो मैंने कहा जी फला जगह से कर, मैं फिर कहना क्या कर, आपने पूछा तब मैंने बताया, आपने पूछा मैंने बताया। एक दुर्वेश थे, ऐसे हाथ मारते थे, कहते सबको सुभान अल्लाह। हम स्टूडेंट लाइफ में वो हार्ट के पेशेंट हो गए, बीमार हुए, हम उनकी तबीयत पूछने गए। जब तबीयत पूछने गए तो हमारे साथ एक साहब थे, उनसे कहने लगे कितने बच्चे हैं तुम्हारे, वो कह हजरत शादी की दुआ कराने आया हूँ। मैं कहता हूँ तुम्हारे कितने बच्चे हैं, वो कह हजरत मैं शादी की दुआ कराने आया हूँ। क्या बात कर रहा था, कभी मैं तुझे देता हूं, मैं मुझे क्यों देगा तू। खुद तलाश कर, खुद तलाश कर, जरूरतमंद को तलाश कर। सवाल ना करने वाला, सवाल करने वाला तो अपना घर पूरा कर लेता है, सवाल ना करने वाला मुस्तहिक, सफेद पोश, अयालदार, बच्चों वाला, कम तनख्वाह, कम आमदनी वाला तलाश कर। चुपके से ऐसे अंदाज से उसको जिल्लत और नागवारी न हो, उसको दे। ये जिंदगी का एक रास्ता है जिससे बलाएं टलती हैं, जिससे आफतें टलती हैं, जिससे मुसीबतें दूर होती हैं, जिससे कदम कदम पे हमारे हम अपने हाथों से जो खोदते हैं गड़े, ये अल्लाह का दिया हुआ उन घरों को पुर कर देता है, और हम आसानी से यूं निकल जाते हैं, मुंह के बल उन घरों में गिरते नहीं है, मुंह के बल नहीं गिरते। ये जिंदगी का एक रास्ता है, ये जिंदगी की एक मंजिल है, और आसान रास्ता है। क्या ख्याल है, करने के काबिल है ना, कोई नामुमकिन तो चीज मैंने नहीं बताई जी, नहीं बताई। खुद तलाश करें, ये नहीं है तू जान ये पैसे हैं तारिक, तू कर खुद तलाश करता रहे, तू तो तारिक के देख के फारिग हो गया, अब तारिक के तो गिरबान क्यामत के दिन तो पकड़ेगा। इंसान का बच्चा मन सीधा करता रहे, हिसाब दो पैसे कहां गए, खुद दे अपना बोझ खुद बांट, मुझे ना दे, मुझे ना दे, खुद अपना बोझ बांट। अल्लाह की मखलूक जिस मुआशरे में, इस मुआशरे में सूद आम होगा, वहां गुर्बत और तंग दस्ती ऐसी होगी कि लोग गुर्बत और तंग दस्ती खातर इज्जतें और गुर्दे और अपनी जाने बेचने पे मजबूर हो जाएंगे। हाँ, जिस मुआशरे में क्या होगा, सूद आम होगा, और जिस मुआशरे में सूद जिंदगी के बिजनेस के लिए निहायत अहम समझा जाएगा, उस पर लॉजिक और दलीलें दी जाएंगी, उस मुआशरे में गुर्बत आम हो जाएगी, फक्र आम हो जाएगा, उस मुआशरे में बेहयाई बढ़ती चली जाएगी, फिर इज्जत नीलाम होगी, और फिर बेटियों को बेच दिया जाएगा 1500 रुपए और साइकिल के पीछे बेटी को बेचा, और इंतकाम की एक नई कहानी शुरू हुई जो रहती दुनिया तक फुलक देवी के नाम से सदा याद रखे जाएंगे। 1500 रुपए और साइकिल के नाम पे बाप ने गुर्बत के हाथों तंग आके बेटी को एक बेच दिया था, एक दुनिया के हाथों, फिर वहां ऐसी कहानियां शुरू होंगी, फिर ऐसी कहानियां ऐसी नहीं होगी, फुलम देवी ऐसी नहीं बनती। हमारा कसूर है, जिसको अल्लाह ने दिया है वो अल्लाह को देता नहीं, वो अल्लाह के राह में नहीं देता, वो गुरबा मसाकिन फकरा जरूरतमंदों को तलाश नहीं करता, पर अंदर अंदर ऐसी कहानियां फूटती हैं, अंदर अंदर ऐसे वजूद दुनिया में वजूद में आते हैं जिनको लोग फुलम देवी से कभी भूल नहीं सकेंगे, जिसने जिसने कत्ल गारत और डाकों की इंतहा कर दी औरत होके, जिसको हुकूमत तलाश न कर सके, जिसको हुकूमत अपनी अपनी असेंबली में बिठाने में मजबूर हो गई, असेंबली के मेंबर भी थी बनी। हाँ, उसके पीछे कहानी वही होगी कि जब अल्लाह के लिए लौटाने का मिजाज नहीं बनेगा, चाहे वो उश्र की शक्ल में, चाहे वो ज़कात की शक्ल में, चाहे वो 2.5% की शक्ल में, चाहे वो सदकात की शक्ल में, चाहे अल्लाह के खजानों में देने के किसी भी शक्ल में, जब नहीं होगा फिर ऐसी दास्तानें मुआशरे में आम हो जाएंगी। अल्लाह पाक अपने गैब के खजाने से हमारे मालों को कबूल कर ले, हाँ कबूल कर ले, हमारी जान, हमारा माल और हमारा वक्त अल्लाह अपने लिए कबूल कर ले, ये बहुत बड़ी सआदत भी है और बहुत बड़ी नेमत भी है। ये सबका कबूल नहीं होता, खुशकिस्मत होता है, सआदतमंद होता है जिसका कबूल होता है। अल्लाह से कहा करे, मौला मेरी जान को, मौला मेरे माल को और मेरा मेरे वक्त को, इस तस्बीखाने में आने वाले खुशकिस्मत हो, रब ने आपके वक्त को कबूल कर लिया है। ये वक्त पता नहीं कहां गुजरता और अब तक कहां गुजरता रहा, खुशकिस्मत हो कि शुक्र किया करें तस्बीखाने में आने में, हाजिरी के ऊपर भी नफल पढ़ के शुक्र किया करें कि वाला तेरा शुक्र है कि तूने यहां मेरी हाजिरी को कबूल कर लिया। या अल्लाह मेरी जान को कबूल कर ले, मौला मेरे माल को कबूल कर ले, मौला मेरे वक्त को कबूल कर ले, कबूल कर ले, कबूल कर ले। अल्लाह से तड़प तड़प के मांगे और मनवाए कि मौला कबूल कर ले, मौला कबूल कर ले, अल्लाह पाक मेरी आपके जान माल और वक्त को कबूल कर ले। अपनी राह में कहीं ऐसा ना हो ये जान, ये माल, ये वक्त बीमारियों में, कचहरियों में, अदालतों में, अस्पतालों में, घाटों में, नुकसानों में और पता नहीं कहां कहां लग रहा और कहीं हमारा ना लग जाए। अल्लाह से क्या मांगेंगे, कबूलियत। क्या मांगेंगे, क्या मांगेंगे, जान की कबूलियत। मौला इस जान को, ये जान है ना आपकी, अभी आप चल के हैं, जान ही तो है तस्बीखाने में, या इस जान को कबूल कर ले अपनी मोहब्बत में, मार्फत में, अपनी राहों के लिए। अल्लाह इस माल को कबूल कर ले और अल्लाह इस वक्त को कबूल कर ले। अल्लाह से मांगा करें, अल्लाह से अर्ज किया करें और अगर हो जाए तो उस पर शुक्र किया करें, उस पर शुक्र गुजारी का जज्बा हो। अल्लाह पाक कबूल भी फरमाए, आसान भी फरमाए। कुछ अहम ऐलानात हैं پہلے اعلان ہوا تھا کہ دم کا عمل جو اسم اعظم کا دم ہے وہ یکم جنوری بروز اتوار 2017 کو ہوگا، باوجہ مصروفیت اب دم 29 جنوری 2017 بروز اتوار صبح 7 بجے ہوگا، پہلے 29 جنوری کو تھا، یکم جنوری کو تھا، اب کس جنوری کو ہوگا؟ انشاءاللہ 29 جنوری کو ہوگا، یہ صبح 7 بجے۔ اور حلقہ کشف المحجوب حضرت پیر علی حجویری رحمت اللہ علیہ کی کتاب کشف المحجوب اور مراقبہ اسی اتوار کو انشاءاللہ بعد نماز مغرب 18 دسمبر اسی اتوار کو ہوگا، حضرت پیر علی حجویری رحمت اللہ علیہ کے کشف المحجوب کے حلقے میں شامل ہوا کریں اگر آپ کے پاس وقت ہے، وقت نہیں ہے تو نکالا کریں، اس میں ضرور شرکت کیا کریں، بہت خیریں ملتی ہیں اور مراقبے کے ذریعے جو حضرات توجہات چاہتے ہیں وہ کبھی کشف المحجوب کے حلقے کو مس نہ کیا کریں، جو توجہات چاہتے ہیں یہ قسمت والے کو بات سمجھ آ جائے گی۔ اور مزید اعلان ہے، حامیم لا ینصر 313 بار صبح شام درود محل روحانی منزل تسبیح خانہ دار التوبہ کے تصور کے ساتھ، خصوصی تصور کے ساتھ اور خاص طور پر درود محل کے تصور کے ساتھ کہ یا اللہ ہماری ہر آفت، ہر مصیبت، ہر پریشانی اور ہر خیر کا راستہ کھول اور ہر حاسد دشمن کو اللہ اس کا حفاظت فرما اور ہماری ضرورتوں کو غیب سے پورا فرما۔ حامیم لا ینصرون بہت توجہ دھیان دے کے پڑھا کریں، اور یا حفیظ و یا سلام 11 بار یا ایک تسبیح بھی اسی تصور اور توجہ کے ساتھ پڑھا کریں۔ انٹرنیٹ پر تسبیح خانے میں اور موتی مسجد میں بعض مرد اور عورتیں مجھ سے رشتہ، کلاس فیلو، خلیفہ، استاد ہونے کا دعوے دار ہوتے ہیں اور پھر بہت عجیب و غریب انداز سے بدگمانیاں، شک پھیلاتے ہیں اور دھوکہ دیتے ہیں، بدگمانیاں شک بھی پھیلاتے ہیں اور دھوکہ بھی دیتے ہیں، ایسے حضرات سے احتیاط بھی کی جائے اور اس کی اطلاع بھی دی جائے۔ درود محل روحانی منزل تسبیح خانہ دار التوبہ اعمال کا ہدیے کی ضرورت ہے، نفل روزے اللہ سے مانگنا اور منوانا، مولا ہماری ضرورتوں کو سدا غیب سے پورا فرما، در در کا محتاج اور بھکاری نہ بنا، مانگیں گے نا اللہ سے ضرور مانگا کریں، اپنی ہر دعا میں اپنے طبی روحانی تجربات اور مشاہدات مرد حضرات ضرور لکھیں، ایک کاپی بنائیں، سستی سی کاپی لے لیں، جو روحانی تجربہ، طبی تجربہ، مشاہدہ آپ کا اپنا ہو، درس سے سنا ہو، رسالے سے سنا ہو، آزمایا ہو یا کسی نے آزمایا ہو، وہ لکھیں، تفصیل سے لکھیں واقعات کے ساتھ، اور وہ کاپی میں روز 2-3 صفحے 4 صفحے لکھیں اور وہ کاپی ہمیں بھیجا کریں، ایک کاپی ختم ہو اور کاپی لکھا کریں، یہ سب کا جاری ہے۔ تسبیح خانے کی خدمت اور ذکر کے ذریعے، خدمت کے ذریعے اور ذکر کے ذریعے نور معرفت عشق مصطفیٰ پانے کے لیے تسبیح خانے میں چند دن، چند ہفتے، چند مہینے یہاں گزاریں، خدمت اور ذکر کے ذریعے، اور ریٹائرڈ اور بوڑھے حضرات اپنی زندگیاں وقف کریں۔ یہاں پر خدمت کرنے والوں کو گفٹ، ہدیہ، بخشیش ہرگز نہ دیں، اور رشتے ناطے معاملات اپنی ذمہ داری پہ کریں، ذکر خاص کا کار ساتھ نہ لے جائیں، امانت ہے، کہیں خیانت نہ ہو جائے، اور شجرہ طیبہ، منتخب احادیث، آداب معرفت ہر گھر کی ضرورت ہے، روزانہ پڑھا کریں۔ لٹریچر اپنی مرضی کا اور کھانا تسبیح خانے میں تقسیم نہ کیا جائے، بعض لوگ دیگے پکوا کے لے آتے ہیں کہ جی یہ تقسیم کر دیں، ہمارے ہاتھ ترتیب نہیں، بعض بکرے لے آتے ہیں، بعض گوشت لے آتے ہیں صدقے کے، چیزوں کے، ہمارے ہاں یہ ترتیب نہیں ہے۔ روزانہ گھر بیٹھے فری روحانی میسج پانے کے لیے اپنے موبائل پر فالو اپ کا ٹیوٹر لگائیں، اور جن کو نہیں لگا ہوا میسج پہ وہ ساتھ والے سے موبائل کے ذریعے اس کو، وضو کے لیے اپنے ہی جوتے استعمال کریں، اور یہاں آنے والے اپنے ایمان کی حفاظت کے ساتھ ساتھ اپنی جیبوں اور جوتوں کی حفاظت کریں، خاص طور پہ جس وقت لائن بنتی ہے اور میں مسافہ کرتے ہوئے جاتا ہوں، ہر دفعہ واردات ہوتی ہے، آپ حضرات توجہ نہیں کر رہے، اعمال میں بھی غفلت ہے، پہلی غفلت میری ہے، میں اللہ سے معافی مانگتا ہوں، اور ہماری غفلت ہے، آپ حضرات توجہ نہیں کر رہے، ہر دفعہ موبائل نکالے جاتے ہیں اور پرس نکالے جاتے ہیں، اور خاص طور پہ اس وقت جس وقت لوگ ٹوٹ کے مجھ سے ہاتھ ملا رہے ہوتے ہیں، اس وقت یہ نقصان زیادہ ہوتا ہے، اور ہر ہفتے وارداتیں ہو رہی ہیں، आप जिम्मेदार हजरात इस पे नजर भी रखें और दुआ भी करें, अमाल भी करें। गाड़ियों मोटरसाइकिल की पार्किंग में तामुन करें, रकम इदारे को नहीं जाती। फेसबुक पर खुद से अमाल मत बताएं। आप मांगने वाली मर्द औरतों की हौसला अफजाई न करें। गली में रास्तों में जगह जगह खड़े न हो। खवातीन हर हालत में दस्त में शामिल हो सकती हैं। और लंगर शुरू हो शामिल हो जाएं। बाज़ औक़ात लंगर खत्म हो जाता है, फिर तशरीफ लाते हैं, तकलीफ और परेशानी का सामना होता है। और अल्लाह पाक हमारी हाजिरी को कबूल फरमाए और उसको दुनिया आखरत की खैरों और आफियतों का जरिया बनाए। अब दुआ का वक्त है, जिक्र खास का वक्त है, गौर से सुने। ये आखिरी लम्हा बहुत दुआ, बहुत दुआ, बहुत जिक्र और अल्लाह की जात से बहुत मांगना। गिड़गिड़ा के, भिखारी बन के, मोहताज बन के इसको मांगे और बहुत ज्यादा मांगे। ये लम्हा मांगने का है अपने लिए, आलम के लिए, इंसानियत के लिए, पूरी तवज्जो से। अल्लाह कबूल भी फरमाए, आफियत भी अता फरमाए। अल्लाह हमारी नियतों, लेजों और लफ्जों की कमियां माफ कर दे और कबूल फरमा दे। सुभान अल्लाह व बिहम्दी। या अव्वल अव्वलीन व या आखिर अल आखिरीन, या ज़ल कुव्वत अल मतीन, या राहिम अल मसाकीन, या अरहम अर राहिमीन, या अकरम अल अकरमीन, या अजवद अल अजवदीन, या ज़ल जलाल वल इकराम, يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، لا إله إلا الله الحليم الكريم، سبحان الله رب العرش العظيم، الحمد لله رب العالمين، يا الله هم سبكو كامل إيمان دے دے، كامل إخلاص دے دے، كامل بركة وعافيت دے دے، مولا دل کی دنیا بدل دے، من کی دنیا بدل دے، جذبوں کی دنیا بدل دے، ہمیں بدل دے مولا، غیب کے خزانے سے دنیا آخرت کی خیریں عطا فرما، عافیت کے دروازے کھول دے، برکت کے دروازے کھول دے، فضل اور کرم کے دروازے کھول دے۔ اللہ جو دروازے رحمت کے ہمارے گناہوں کی وجہ سے بند ہو چکے ہیں، اپنی رحمت سے پھر کھول دے اور ہمارے لیے خیروں کو اور متوجہ فرما دے۔ اگر کوئی خیریں لعنت بن گئی ہیں اور یا اللہ ہم تک نہیں پہنچی، ملنی تھی خیریں اور ہمارے گناہوں سے ہمارے ذمے لعنت بن گئی ہے، یا اللہ اس کو اپنی رحمت سے ختم کر دے اور خیروں کو اور متوجہ کر دے اور خیریں ہمارے ساتھ کر دے۔ اگر کوئی لعنت ہمارا تعاقب کر بھی رہی ہے تو بس معافی کے ذریعے ختم فرما دے۔ اللہ ہمیں بھی معاف کرے، ہماری نسلوں کو بھی معاف کر۔ کوئی عذاب، کوئی بلا، کوئی مصیبت، کوئی قرض، کوئی یا اللہ فقر اور کوئی علت، کوئی قلت، کوئی ذلت اگر ہمارے مقدر میں اور ہماری نسلوں کے مقدر میں لکھی ہے، محض اپنے فضل سے، محض اپنے کرم سے، محض اپنی رحمت سے اور محض اپنے عطا سے، مولا معاف کر دے، مولا معاف کر دے اور اس کو ٹال دے، اور اس کو ٹال دے، ہمارے لیے ٹال دے، عالم انسانیت کے لیے ٹال دے، پوری امت کے لیے ٹال دے اور ہماری نسلوں کے لیے ٹال دے۔ اگر واقعی ہمارے حصے میں فقر لکھا ہے، غربت لکھی ہے، تنگ دستی لکھی ہے اور تو نے فیصلہ کر دیا ہے، مولا تو اپنے فیصلوں کو خود ہی بدل سکتا ہے، اپنے فیصلوں کو خود ہی بدل سکتا ہے، اپنے فیصلے کو بدل دے، ہمارے لیے، ہماری نسلوں کے لیے عافیت والی خوشحالی عطا فرما، عافیت والی تندرستی عطا فرما اور عافیت والا مولا ڈھیر و رزق عطا فرما۔ ایسا رزق جس میں عافیت ہو، ایسا رزق جس میں خیر ہو، ایسا رزق جس میں برکت ہو اور ایسا رزق جس میں مولا تیری رحمت ہو۔ اے اللہ تو غیب کے خزانے سے ہماری دعاؤں کو قبول فرما، ہماری آہوں کو قبول فرما، ہماری فریادوں کو قبول فرما۔ کسی بھی آمین کہنے والے کی آمین کو منہ پہ نہ مار دے، ہماری ہر آمین کو قبول کر لے، ہماری ہر آمین کو مولا تو قبولیت کا مقام دے دے، محبوبیت دے دے اور فضل اور کرم دے دے، عطا اور شفقت دے دے۔ اللہ تو قبول کر لے، تیری مہربانی ہے، اگر نہیں بھی کرے گا تیری منت کرتے رہیں گے، سخی تیری منت کرتے رہیں گے، مولا تیری منت کرتے رہیں گے, ہمارے عیبوں کو نہ دیکھ, ہماری خطاؤں کا نہ دیکھ, ہماری شہراتوں کو نہ دیکھ, ہمارے کالے دن نہ دیکھ, اور ہمارے ہاتھوں کے اندر کالے عیب نہ دیکھ. مولا بس اپنی رحمت دیکھ لے, اپنا فضل دیکھ لے. اس مجمع میں سفید بالوں والے بھی ہیں, توبہ کرنے والے جوان بھی ہیں, اور معصوم بچے بھی ہیں, اور تیرے ساتھ باتیں کرنے والی تیری یا اللہ بندیاں بھی ہیں. یا اللہ تو کرم کے دروازے کھول دے, عافیت کے دروازے کھول دے. اللہ تجھ سے عافیت کا سوال کرتے ہیں, اللہ تجھ سے کرم کا سوال کرتے ہیں, مولا تجھ سے فضل کا سوال کرتے ہیں. ہمیں دنیا میں بھی خیریں دے دے, اور ہمیں آخرت میں بھی خیریں دے دے. اللہ ہماری ضرورتوں کو دنیا میں بھی پورا فرما دے, اور آخرت میں بھی پورا فرما دے. رزق کے دروازے کھول دے, صحت کے دروازے کھول دے, برکت کے دروازے کھول دے, اور کرم کے دروازے کھول دے. اے عطاؤں کو وسیع کرنے والے اللہ, اپنی عطاؤں کو اور وسیع کر دے. یا واسع الفضل, اے اپنے فضل کو وسیع کرنے والے, مغفرت کر دے, رحم کر دے, اور کرم کر دے. بے اولادوں کو اولاد دے دے, اے اللہ بے اولادوں کو اولاد دے دے, بے گھروں کو گھر دے دے, مولا بے سہاروں کو سہارا دے دے, اور جن کے مولا جھولیاں نہیں ہیں مولا ان کی جھولیاں بھر دے, اور مولا جن کی اولادیں ہیں انہیں صالحیت اور صلاحیت دے دے, نیکی اور فرما برداری دے دے. اس معاشرے کو امن چین سکون سے بھر دے, اس معاشرے کے ایک ایک پل کو چین سکون سے بھر دے. اے اللہ ہمارے بادشاہوں کو اللہ ہدایت دے دے, اور ایمان دے دے, اور ان کی حفاظت کر دے. بادشاہوں کی حفاظت فرما, وزیروں فقیروں مشیروں کی, امیروں کی غریبوں کی حفاظت فرما, بیٹیوں کی بہوؤں کی ماؤں کی حفاظت فرما, ہمارے کھیت کھلیان صنعتوں تجارتوں کی حفاظت فرما. اے اللہ ہماری کچہریوں ایوانوں کی حفاظت فرما, ہماری چھاونیوں بازاروں کی سرحدوں کی حفاظت فرما, ہمارے ملک کے بچے بچے کی حفاظت فرما, ساری انسانیت کی حفاظت فرما, اور سارے عالم کی حفاظت فرما. آئے عذاب ٹال دے, آئے عذاب ٹال دے. وہ زلزلے کی شکل میں ہے یا مولا کسی اللہ آفت کی شکل میں ہے, تو کرم کے فیصلے کر دے, اچانک کی موت سے بچا دے, توبہ کی توفیق دے دے, توبہ کی توفیق دے دے, خاتمہ بالخیر کر دے, خاتمہ بالخیر کر دے. اے اللہ جہاز میں جتنے شہید ہوئے سب کو دنیا آخرت کی خیریں دے, اللہ ان کو جنت میں اعلیٰ مقام دے دے. اور مولا تو کریم ہے, کیا پتا اس میں جتنے غیر مسلم تھے, جب جہاز ڈولنے لگا ہو اور سب نے کلمہ پڑھا ہو, کیا پتا تو نے انہیں بھی کلمہ نصیب کر دیا ہو. وہ تیرے معاملے تو جانے مولا, وہ تیرے معاملے تو جانے. لیکن جو مسلمان تھے ان کی مغفرت کر دے, جو مسلمان تھے ان کی مغفرت کر دے. اللہ ہم سب کا خاتمہ ایمان پہ کر دے, ان سب کی ضرورتوں کو غیب سے پورا کر دے. جو مانگا عطا فرما, جو نہیں مانگا عطا فرما, اور دنیا آخرت کی خیریں عطا فرما, عافیتیں عطا فرما, ذلت علت اور قلت سے بچا. نستغفرک و نتوب الیک, وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ واہل بیتہ وعترتہ اجمعین. امین برحمتک یا ارحم الراحمین.
کون بتائے گا کہ اللہ پاک سے مانگا یہ ملا, یہ عمل کیا یہ ملا, یہ ٹوٹکا آزمایا یہ ملا؟ کون بتائے گا؟ آپ بتائیں گے, اور آپ بتائیں گے, اور آپ بتائیں گے. اچھا جی, بتائیں.
بسم اللہ الرحمن الرحیم. آج تیسری جمعرات ہے مجھے یہاں آتے ہوئے. اس سے پہلے میں نہ نماز پڑھتا تھا, صرف فجر کی نماز میں پڑھتا تھا, وہ بھی کبھی کبھی, اور یا جمعہ پڑھ لیتا تھا. یہ تسبیح خانے کی برکت ہے اور میرے پیر مرشد کی دعا ہے کہ میں باقاعدگی سے نمازیں پڑھ رہا ہوں. پچھلے 15-20 دن سے, جب سے میں پہلا درس تیسری جمعرات پہلے میں آیا تھا, تو یہ تسبیح خانے کی برکت سے ہوا. اور میں صبح اٹھ کے چھ تسبیحیں نکالتا ہوں اور شام کو سونے سے پہلے چھ تسبیحیں نکال کے سوتا ہوں. اور اس سے پہلے میری کوئی ایسی روٹین نہیں تھی. اور یہ کیسے ہوا کہ میں ایک مجھے کارڈ ملا, میموری کارڈ, وہ میں نے حضرت کی تقریریں سنی اور ان تقریروں کی برکت سے میں یہاں تک پہنچ گیا. تو اللہ مجھے یہ قبول فرمائے اور حضرت کی لمبی زندگی فرمائے جن کی برکت سے یہ سب کچھ ہوا.
اور بتائیں, کون بتائے گا؟ اور
السلام علیکم جی, میرا نام تنویر ہے, میں ہوٹل میں کام کرتا ہوں. تو میرے گھر میں ایک پھکی آئی تھی, روحانی پھکی, تو وہ میں نے یوز کی تو میرا پیٹ کافی بڑا ہوا تھا, تو اس کو استعمال کرنے سے میرا پیٹ بھی کافی کم ہو گیا اور مجھے سائیکل چلانے میں بڑی دشواری پیش ہوتی تھی, وہ بھی دور ہو گئی. تو ہمارے ہوٹل میں گلگتی لوگ کام کرتے ہیں, تو کاریگر کہنے لگا یار میری بہن کو نا میڈے کا پرابلم ہے, تو ڈاکٹر علاج کرا کرا کے تھک گئے, تو یہ پھکی کا کام دے گی. میں نے کہا آپ یقین کے ساتھ انہیں کھلائیں تو ان شاء اللہ کافی فرق پڑے گا. اس نے 10 ڈبیاں بھیجی, تو اس کے ساتھ میرے ہمسائی آئی کہ بھائی آپ کا تو گیس کا پرابلم ختم ہو گیا, آپ نے کیا یوز کیا؟ یہ پھکی یوز کیا. وہ پھکی 10 کی 10 جو ہے نا وہ ان کی ہمسائی لے گئی. تو پھر اس کی بہن نے دوبارہ فون کیا کہ اور بھیجو, پھر اور گئی ہیں, 15 ڈبیاں میں نے بھیجی ہیں. پھر اسی طرح ایک ملتان میں بندہ تھا, وہ کہنے لگا یار کہ میرے والد صاحب کو گیس کا پرابلم رہتا ہے, تو میں نے ان کو پھکی دی, یہاں سے لا کے دی میں نے, تو انہوں نے وہ پھکی کھائی ہے, تو وہ کہتے ہیں کہ مجھے کافی فرق ہو گیا. اسی طرح ہمارے ہوٹل میں گلگتی لڑکا کام کرتا ہے, وہ کہتا ہے کہ یار میں اپنی بیوی کا میدے کا علاج کرا کرا کے تھک گیا ہوں ڈاکٹری دوائی سے. میں کہا یار آپ یہ جو ہے نا یقین سے کھلاؤ اپنی بیگم کو. ماشاء اللہ ان کی یہ چوتھی ڈبی ہے, وہ جب پھکی ختم ہو جاتی ہے پھر منگوا لیتی ہیں اور پہلے سے زیادہ بہتر ہے جی. بہت شکریہ
جی. اور بتائیں,
میں بلوچستان سے آیا ہوں, کوئٹہ سے, حافظ نقیب اللہ میرا نام ہے. تقریباً اکتوبر سے پہلے میں رکین صاحب کا نام بھی نہیں سنا تھا. اکتوبر میں میں اسٹال بھی گیا ادھر, محرم میں میں اسٹال بھی گیا ادھر اکبری پڑا ہوا تھا. میں جب یہ کر میں نے کہا یہ پتہ نہیں یہ کس نے لکھا ہے, میں نے چھوڑ دیا, چلا گیا. پھر دوسرے مہینے میں آ گیا, پھر وہی ایک بجے پڑھا تھا. میں ایک کتاب ڈھونڈ رہا تھا جس میں وٹامن سی وٹامن ڈی اس کے فائدے لکھے ہوئے تھے, پھر کسی نے کہا کہ آپ یہ کتاب لے لو, مجھے شفا کیسی ملی. میں نے تھوڑا سا اس کو دیکھ لیا, پھر کہا یار یار مہنگا ہے چھوڑ دو, بس اکبری لے لیا. جب اکبری لیا ادھر اس کا تورس پڑا, تورس میں دو کتابیں, میں نے کہا یہ کون ہے کیم صاحب, یہ میں نے آج تک کس کا نام سنا نہیں ہے. تو پھر میں نے جا کر وہی مجھے صفا کیسی ملی وہ خرید لیا, پھر گھر لایا, گھر میں پڑھوں, پھر اس کا میں نے آہستہ آہستہ میں اس کو پڑھ رہا تھا, اس کا وہ کر رہا تھا. پھر میرے اس میں الاف قریشن الاف وظیفہ تھا ایک, یا ربی موسیٰ یا ربی کلیم بسم اللہ الرحمن الرحیم. میرا ایک کام تھا تقریباً 6-7 سال سے رکا ہوا تھا. میں ایک سکیل میں میرا ڈر ہوا تھا, ابھی میں 6 سال سے میں 4 سکیل میں کام کر رہا تھا. یہ کام میرا نہیں ہو رہا تھا, بار بار کہنے پہ افسر ناراض ہوتے تھے, کبھی کبھی جھگڑا بھی ہوتا تھا.
مختصر کریں
یہ ناممکن کام ہے, یہ کبھی نہیں ہوتا.
مختصر بات کیجیے.
پھر جب میں نے یہ پڑھا, جب صبح شروع کیا تو 3 دن میں میرا وہ سکیل 4 سے بڑھ کر 12 ہو گیا. یہ تو میرا ایک میرا اسی میں نے پھر میں آ گیا. اور دوسرا جو نسخہ جو ہے میں نے ملٹی کا نسخہ استعمال کیا, وہ بہت اچھا. 2 سال سے میں نے گولی کھا رہا تھا وہ چھوڑ دیا. ایک میں نے جو ہے یہ داڑھی کا جو پانی ہے میں خود استعمال کرتا ہوں, ابھی بھی یہ گھٹنوں میں اس کا درد جاتا رہا. یہ نسخہ ملٹی کا میں نے دو تین ماں کو بھی دیا, کسی اور کو بھی دیا, اس نے بھی استعمال کیا, اچھا بالکل اچھا رزلٹ تھا اس کا.
جی اور بتائیں.
السلام علیکم جی. ارے میری وائف کو جو سر پچھلے سال میں ٹی بی تھی, بلڈ کینسر ہوا اور اس کو چھاتی کا کینسر ہوا, فالج کا اٹیک ہوا, پچھلے دنوں تھائرائڈ کا بھی زیادہ اس کو سردی میں پرابلم ہو جاتی تھی. تو یہ میرے خیال سے 9 دن ہو گئے ہیں میں دوائی لے کے جا رہا ہوں. میری وائف کا جو انسان ہے سانس پہلے سے بہت زیادہ بہتر ہے. اتنے دنوں سے میں بھی نشہ کرتا تھا, اتنے دنوں سے میں آ رہا ہوں اور مجھے نشے کی کسی قسم کی طلب نہیں ہوتی. میں جب سے یہاں سے آپ پہ آیا ہوں.
اللہ کی محبت کا نشہ سب نشوں کو چھڑوا دیتا ہے. مدینے والے کا عشق سب نشوں کا علاج ہے. جی اور بتائیں.
السلام علیکم. میں پنڈی سے آیا ہوں. میرا بیٹا عمرہ کا کام کرتا ہے اور اس نے فیصل آباد سے کوئی پاسپورٹ آئے تھے 10 اور اسے جمع کرائے اور 15,000 اس کے پیسے تھے اور اوپر چیز تھی بٹیے میں اور ڈبلوٹی لینے گیا اور کچھ چیزیں لینے گیا دکان پر گاؤں گم ہو گیا. پھر واپس آیا دیکھا نہیں ہے. دوسرے دن بھی دیکھا نہیں. ہمیں مجھے بتایا میں نے اس کی امی نے یارب موسیٰ یارب کریم بسم اللہ الرحمن الرحیم یہ پڑھنا شروع کیا. دو دن تک پوچھتا رہا کوئی نہیں ملا تو اپنا پاسپورٹ ملے. بڑے مشکل تھی تو اللہ تعالیٰ نے کیا کہ وہ پھر اس کی وائف گئی دکان پر تو اس نے دکان والے نے کہا کہ یہ ہے دے گیا ہے 15 منٹ پہلے. تو اس نے الحمدللہ اس کی برکت سے اس کے پاسپورٹ اور اس کی چیزیں واپس کر دی. اس کی نوکری بھی بچ گئی.
جی اور بتائیں.
السلام علیکم. جی میں فیصل آباد سے آیا ہوں. میرا تعلق ایک مسجد اور مدرسے کے ساتھ ہے. درس نظامی میں پڑھاتا ہوں. میرا ایک مکان تھا جو بک نہیں رہا تھا اور اگر کوئی ایسے کوئی گاہک آتا تو وہ مطلوبہ قیمت جو ہے نا وہ ادا نہیں کرتا تھا. تو میں نے عبقری رسالے کے اندر پھر یہ پڑھا وَرَسَوْفَ يُعْتِيكَ رَبُّكَ فَتَرْضَى 30ویں پارے سورۃ الضحا کی آیت ہے. یہ میں کثرت کے ساتھ پڑھتا رہا اور یا قادر یا نافع یہ کثرت کے ساتھ میں بھی اور میرے بچے بھی پڑھتے رہے. الحمدللہ ان اس آیت کی برکت سے اور اللہ تعالیٰ کی صفاتی نام کی برکت سے نہ صرف یہ کہ جو میں چاہتا تھا جس قیمت پر کہ وہ مکان بک جائے بلکہ اس سے بھی زیادہ اچھی قیمت میں اللہ نے وہ مکان بھجوا دیا. وَلَسَوْفَ يُعْتِيكَ رَبُّكَ فَتَرْضَى اور یا قادر اور یا نافع اللہ تعالیٰ عمل کی توفیق.
شاید اللہ پاک آپ کو قبول فرمائے. آپ کی حاضری کو خیر و برکت کا ذریعہ بنائے. باقی حضرات بعد میں انشاءاللہ تعالی بتائیں گے. ہر سال ہر ہفتے بتایا کریں. اپنے مشاہدات اپنی کیفیات ضرور بتایا کریں. اللہ کی مخلوق کو نفع ہوتا ہے.